أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فلما أحس عيسى منهم الكفر تو جب عیسیٰ علیہ السلام نے ان سے محسوس کیا کہ یہ لوگ ان کا عیسیٰ علیہ السلام کا انکار کر رہے ہیں خالا من انصاری الی اللہ تو انہوں نے پوچھا کہ اللہ کی طرف اللہ کے لیے میرے کون مددگار ہیں انصاری نصر مدد کو بولتے ہیں انصاری مدد کرنے میری مدد کرنے والے جو ہیں اللہ کے راستے میں کون ہیں خال الحواریون نحن انصار اللہ تو یہ جو حواری تھے انہوں نے کہا کہ ہم اللہ کی مدد کرنے والے ہیں اب یہ حواری اسی سے لفظ حور ہے یہ سفیدی کے معنی میں آتا ہے اور اکثر مفسرین کا خیال ہے کہ یہ جو عیسیٰ علیہ السلام کو فالو کرنے والے تھے پیروی کرنے والے تھے یہ دھوبی تھے پیشے سے تو اسی لیے ان کو حواری کہا گیا ہے ویسے یہ اسلام عیسیٰ علیہ السلام کے ڈسائپلز جس کو بولتے ہیں یعنی عیسیٰ علیہ السلام کی پیروی کرنے والے تھے انہوں نے فوراً کہا کہ ہم اللہ کی تعالیٰ کی مدد کرنے والے ہیں آمنا باللہ واشہد بأننا مسلمون ہم اللہ پر ایمان لائے اور آپ گواہ رہیے کہ ہم مسلمانوں میں سے ہیں یہاں ایک بات ثابت ہوئی کہ ہر نبی کا دین اسلام تھا ہر نبی کی پیروی کرنے والے مسلمان تھے لہذا یہاں عیسیٰ علیہ السلام بھی مسلمان تھے عیسیٰ علیہ السلام کی پیروی کرنے والے بھی یہ بات کی گواہی آ رہی ہے کہ یہ مسلمان تھے انہوں نے کہا کہ آپ گواہ رہیے کہ ہم مسلمان ہیں مسلمان کا مطلب یہ ہے کہ اللہ تعالیٰ کے احکامات پر سرنڈر کر دینا سبمٹ کرنا جھک جانا فرما برداری کرنا کوئی عام فہم لفظ نہیں ملتا انگلش میں بڑا اچھا ورڈ ملتا سرنڈر اینڈ سبمیشن اللہ کی ٹو سرنڈر ون سیلف ٹو دا ول آف گاڈ ٹو سبمٹ بفور ہم تو اب ہم یہاں فرما برداری بہت سے بچے ایسے ہیں بےچارے فرما بردار کا بھی لفظ نہیں سمجھتے یعنی اللہ تعالیٰ کی بات مان لینا اللہ تعالیٰ کے سامنے جھک جانا یہ جو ہے اسلام کا مذہب رہا ہے ربنا آمنا بما انزلتا وتبعنا الرسول فاکتبنا مع الشاہدین اور انہوں نے کہا کہ اے ہمارے پالنے والے مالک ہم آپ نے جو نازل کیا ہے انجیل جو نازل کی ہے اس پہ ایمان لائے اور پھر ہم نے رسول کی اتباع کی جب رسول کون تھے جب عیسیٰ علیہ السلام تھے یعنی انہوں نے اقرار کیا دیکھیں یہاں اقرار کی دو چیزیں ہیں ایمان بھی لائے اور پھر عمل کا اقرار بھی کیا اتباع کرنا پریکٹیکلی فالو کرنا اطاعت کرنا اوبے کرنا اطاعت اور اتباع میں یہ فرق ہے کہ اطاعت میں صرف اوبیڈینس ہے آپ یس بولے مگر بات نہیں سنیں اطاعت تو کر لیے اتباع میں جو ہے پریکٹیکلی فالو کرنا کہ جو عیسیٰ علیہ السلام میسج لے کے آئے ہیں اس کو ہم فالو کریں گے پیروی کریں گے تو آپ ہم کو گواہوں میں شامل کر لیجئے گواہوں کے ساتھ یہ گواہی کیا ہے کہ عیسیٰ علیہ السلام اللہ تعالیٰ کے نبی ہیں بن باپ کے پیدا ہوئے ہیں پھر اس کے بعد میں ان پر انجیل نازل ہوئی ہے یہ تمام چیزوں کی جو شہادت دے رہے ہیں آپ ان کو ان میں ہم کو شامل کر لیجئے اب یہ جو سورہ آل عمران کی 55 آیت ہے یہ بڑی اہم آیت ہے اس میں تھوڑا سا مس انٹرپریٹیشن بھی ہوا ہے اس کو ہم غور سے سمجھنے کی کوشش کریں گے وہ مکروں وہ مکر اللہ تو یہ عیسیٰ علیہ السلام کے جو دشمن تھے انہوں نے ایک پلان کیا اور اللہ تعالیٰ نے بھی پلان کیا دیکھیے مکر کا لفظ بدقسمتی سے اردو میں غلط معنوں میں آتا ان کا مکر ہے حضرت غلط چال کے لیے بولتے ہیں اور اللہ تعالیٰ خیر الماکرین بول رہے ہیں اپنے آپ کو تو مکر از پلاننگ جیسا اس سے پہلے میں مثال دے چکا ہوں کہ عربی میں لفظ غلیظ سخت کے لیے آتا ہے اور ہمارے پاس جو ہے انکلین کے لیے آتا ہے تو یہ مس انڈرسٹینڈنگز ہوئے غضب اللہ تعالیٰ کے غصے کے لیے آتا آپ بولتے ہیں کہ صاحب ولیمے کا کھانا کیا غضب کا تھا تو پھر غصے کا تھا کھانا ہو تو یہاں یہ بات سمجھنا ہے کہ عربی الفاظ کے جو اوریجنل یہاں مس انٹرپریٹیشن آف دی قرآن میں بھی یہ باتیں ہوئی ہیں اس وجہ سے تو انہوں نے پلان کیا اللہ تعالیٰ نے بھی پلان کیا واللہ خیر الماکرین اور اللہ تعالیٰ سب میں بہترین پلان کرنے والے ہیں اب یہ کیا پلان کیا انہوں نے کیا پلان کیا انہوں نے پلان کیا تھا کہ عیسیٰ علیہ السلام کو سولی پہ چڑھا دیں گے اللہ تعالیٰ نے کیا پلان کیا کہ عیسیٰ علیہ السلام کو اٹھا لیں گے تو لہذا جب عیسیٰ علیہ السلام کو اٹھا لیا گیا تو سورہ نساء کی 157 آیت میں آیا ہے شبہ کا لفظ آیا ہے ان کی مشابہت ان کی تشبیہ ان میں ملتا ہوا ایک آدمی جو ہے اس کو سولی پہ چڑھا دیا جیسا روایتوں میں بات آتی کہ جب وہ ان کی پولیس آئی عیسیٰ علیہ السلام کو گرفتار کر کے سولی پہ چڑھانے کے لیے, تو ان کا ہی ایک شاگرد جو ہے ان کو دھوکہ دے کے اندر گیا تھا اور اللہ تعالیٰ نے عیسیٰ علیہ السلام کو اٹھا لیا اور اس کی شکل عیسیٰ علیہ السلام کی ہو گئی, لہذا یہ اس کو لے کے جا کے سولی چڑھا دیے, عیسیٰ علیہ السلام کو سولی نہیں چڑھائے, بات بھی آ رہی عیسیٰ علیہ السلام کو اللہ تعالیٰ نے اٹھا لیا. اچھا پھر اس آگے کی آیت میں بات, اچھا ایک بات یہاں سمجھیے کہ عیسیٰ علیہ السلام کا ہم شکل آدمی جو تھا اس کو سولی دی گئی, ہم شکل بنا دیا گیا. آج آپ کلوننگ کے تھرو یعنی ایک بکری کا کلون بنا ہے دوسری بکری کے مطابق, بالکل جیسا ٹو ڈائمنشن میں کاربن کاپی ہوتی ہے یا زیروکس کاپی ہوتی, ویسا تھری ڈائمنشن میں ہو بہو ایک بکری سے دوسری بکری ہو بہو بنا ہے. اب تک انسانوں تک بات نہیں آئی, کوشش ہو رہی ہے, لوگ روک رہے ہیں اس کو کہ یہ اچھا نہیں ہوگا. تو اب یہاں یہ بات سمجھنا ہے کہ جب انسان جو ہے اللہ تعالیٰ کی مخلوق ہے وہ اس طریقے کی چاچیز کر سکتا ہے, ٹیسٹ ٹیوب بیبیز بنا سکتا ہے, کلوننگ کرا سکتا ہے, تو کیا اللہ تعالیٰ جو ہے اپنے حکم کن سے عیسیٰ علیہ السلام کی شکل کا کوئی اور بھی آدمی نہیں بنا دے سکتے یا کسی کی شکل نہیں بدل دے سکتے؟ آج آپ ٹو ڈائمنشن میں ایڈورٹیزمنٹس میں دیکھتے کہ بھائی ایک چیتا جا رہا اور وہی کنورٹ ہو کے موٹر سائیکل ہوگی, چیتے کی رفتار ہے موٹر سائیکل کی, تو چیتے کو جو ہے موٹر سائیکل میں کنورٹ کر دیا, موٹر سائیکل کو چیتے میں کنورٹ کر دیا, ٹو ڈائمنشن میں ہو رہا ہے. تو اس پہ ہم کو ایمان لانا ہے کہ اللہ تعالیٰ نے کسی اور کو عیسیٰ علیہ السلام کی شکل دے دی اور عیسیٰ علیہ السلام کو اللہ تعالیٰ نے اٹھا لیا اور جو ان کا ہم شکل تھا اس کو سولی دے دی گئی اور جو خراب آدمی تھا. پھر اللہ تعالیٰ فرما رہے ہیں کہ اس قال اللہ یا عیسیٰ انی متوفی کا و رافیو کا الیہ و متحرو کا من الذین کفروا, اور پھر اللہ تعالیٰ نے کہا کہ اے عیسیٰ میں تم کو وفات دوں گا. دیکھیے وفا کا مطلب یہ ہوتا ہے پورے کا پورا لے لینا یا پورے کا پورا دے دینا. جیسا سورہ زمر کی 42 آیت میں بات آئی ہے کہ اللہ تعالیٰ تم کو دو وقت وفات دیتا ہے, ایک مرتے وقت جبکہ تمہارا نفس واپس نہیں کیا جاتا, اور ایک سوتے وقت جبکہ تمہارا نفس جس کی موت لکھی بھی نہیں ہوتی اس کا نفس واپس کیا جاتا ہے. پھر سورہ الانام کی 60 آیت میں بھی آیا ہے کہ ہم رات کے وقت تمہارا نفس لے لیتے ہیں. پھر معراج کے واقعے میں یہ ثابت ہو چکا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جسمانی طور پہ جو ہے آسمانوں پہ اٹھائے لیے گئے تھے, معراج ہوئی تھی جسمانی طور پہ آپ کو معراج ہوئی تھی. تو اب یہ تمام چیزیں نظر میں رکھتے ہوئے یہ بات پہ ہم کو ایمان اور یقین رکھنا پڑتا ہے, کیونکہ قرآن میں بات آئی ہے کہ اللہ تعالیٰ نے عیسیٰ علیہ السلام کو پورے کا پورا اٹھا لیا, وہ رافیو کا الیہ اور رفع کیا بلند کیا اپنی طرف. اب یہ الیہ کا لفظ جو ہے الا اپنی طرف, الیہ یہ انڈر لائن کر کے یاد رکھیے کہ الا کا مطلب اپنی طرف بھی ہوتا ہے تک بھی ہوتا ہے, یہی کنفیوژن کچھ ہوا ہے. تو اپنی طرف جو ہے اٹھا لیا, وہ متحر کا من الذین کفروا اور جو کفر کرتے ہیں ان سے جسمانی طور پہ پاک کر دیا, ان کو پورا اٹھا ہی لیا. تو یہ کفر کرنے والے نیچے رہ گئے اور عیسیٰ علیہ السلام ان سے پاک ہو کے اوپر اڑ گئے, بہرحال آسمانوں پہ جو ہے ان کو اٹھا لیا. وہ جائل الذین تبعوا کا فوق الذین کفروا الى یوم القیامہ, اب یہ آیت میں گڑبڑ ہوئی, اور وہ لوگ جو عیسیٰ علیہ السلام کی اتباع کریں گے ان کو غالب کروں گا ان لوگوں پر جو کفر کرتے ہیں الا یوم القیامہ. یوم القیامہ قیامت کا دن, الا کا ترجمہ یہاں تک کر دیے, تو اس کا مطلب اس کا ترجمہ کیا ہوا؟ کنونشنل جو ترجمہ ہے عام طور پہ آپ کو زیادہ تر ترجموں میں ملے گا کہ عیسیٰ علیہ السلام کی پیروی کرنے والے, اتباع پریکٹیکلی فالو کرنے والے کافروں پہ قیامت تک غالب رہیں گے, ایسا نہیں ہوا. تو اب یہاں سمجھیے کہ پہلی چیز تو یہ ہے کہ آج کے جو عیسائی ہیں وہ عیسیٰ علیہ السلام کی اتباع کرنے والے ہی نہیں ہیں, کیونکہ ان کو تو اللہ تعالیٰ کا بیٹا مان رہا ہے, یہ اتباع کیسی ہوئی؟ اور ہم جو ہیں, بعض علماء نے لکھا کہ بھئی ہمارے طرف اشارہ ہے, ہم عیسیٰ علیہ السلام کی اتباع نہیں کرتے, ہم تو محمد رسول اللہ صلی اللہ علیہ وسلم کی اتباع کرتے ہیں. تو یہ بات رول ہو گئی. اب اس میں یہ گڑبڑ یہی ہوئی کہ دیکھیے اگر آپ فرض محال مان بھی لیں کہ آج کے کرسچنز جو ہے اتباع کرنے والے ہیں, تو بھی ہسٹری بتاتی ہے کہ ہمیشہ کرسچنز کافروں پہ ڈومینیٹ نہیں کرے ہیں. میں اس کے ریفرنسز آپ کو دے دیتا ہوں. اب یہاں یہ سمجھنا ہے کہ یہ الا کے ترجمے میں گڑبڑ ہے. इला का मतलब तक भी होता और तरफ भी होता, इंग्लिश में टिल भी होता टुवर्ड्स भी होता। इसमें कोई दो ओपिनियंस नहीं है, लुगत है अरबी। तो टुवर्ड्स द एंड ऑफ द टुवर्ड्स द डे ऑफ रेजरेक्शन इज द करेक्ट ट्रांसलेशन। टुवर्ड्स का मतलब ये होता करीब, कियामत के करीब। टिल द डे ऑफ रेजरेक्शन बोले तो मतलब यह है कि ईसाई हमेशा काफिरों पे डोमिनेट करते रहे, ऐसा नहीं हुआ तारीख में। आइए ईसा अलैहिस्सलाम की जिंदगी में, ईसा अलैहिस्सलाम के दुश्मन ईसा अलैहिस्सलाम को सूली देने के लिए जो है पूरा प्रोग्राम बनाए, कौन डोमिनेटेड थे? ईसा अलैहिस्सलाम के फॉलोवर्स डोमिनेट करे हुए थे या उनके दुश्मन डोमिनेट करे हुए थे? अगर ईसा अलैहिस्सलाम की इत्तेबा करने वाले डोमिनेट करते तो ये तो सूली की सोच भी नहीं सकते थे। नंबर वन, कुरान पे आइए, गुलिबत रोम फी अदनल अर्ध, सूरह रूम की पहली दूसरी आयत में बात आई कि ये रोमी जो है, ये जो ईसाई हैं, ये पर्शियंस से मगलूब हो गए हैं। दे हैव बीन डिफीटेड बाय द पर्शियंस, यानी सब में जो निचली जमीन है आपके डेड सी के पास, ये लोग मगलूब हो गए हैं वहां। तो कुरान से भी ये साबित है। फिर तारीख अगर आप उठा के देखें तो बाज मुअर्रखीन लिखते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में ईसाइयों का वही हाल था जो आज हिंदुस्तान में पारसी कौम का हाल है, कि तकरीबन वाइप ऑफ होने आ गई है कौम। तो इन्होंने मिशनरी वर्क शुरू किया कि भाई ये तो हमारा काम खत्म हो रहा है। वहां रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में क्योंकि इस्लाम का गलबा हो रहा था, तो काउंटर करने के वास्ते इन्होंने कहा कि भाई हमारे पास से भी कुछ लोग निकले और तबलीग करें क्रिश्चियनिटी की और लोगों को कन्वर्ट करें। उसी में चौतरफ फैले ये लोग। अच्छा, अब रिसेंट हिस्ट्री में आइए, हमारे दौर में यूएसएसआर जब तक था, मैं जिन लोगों को रिसेंट हिस्ट्री मालूम है, यूएसएसआर था वो टूट गया, अपनी इकोनॉमिक पॉलिसीज के कोई हमला नहीं किया, अपनी गैर इस्लामी इकोनॉमिक पॉलिसीज की वजह से वो टूटा। तो यूएसएसआर जब तक था ये डिसाइड नहीं कर सकते थे कि अमेरिका नंबर वन है या यूएसएसआर नंबर वन है। जो इन्हें चांद पे भेजने की सोचते थे, मालूम होता था कि रशियंस पहले ही भेज चुके हैं। ये अनमैन शिप रॉकेट के प्लान करते थे, मालूम था होता था कि रशियंस पहले ही भेज चुके हैं। तो रिसेंट हिस्ट्री तक भी क्रिश्चियंस, अगर आप मान भी ले कि आज के क्रिश्चियंस ईसा अलैहिस्सलाम की इत्तेबा करने वाले हैं, तो रिसेंट हिस्ट्री तक भी क्रिश्चियंस काफिरों पे डोमिनेटेड नहीं थे, क्योंकि पूरा ईस्टर्न यूरोप कम्युनिज्म के चक्कर में था, आज भी है। वेस्टर्न यूरोप जो है क्रिश्चियनिटी डोमिनेटेड है, ईस्टर्न यूरोप पूरा कम्युनिज्म के उस पर था। तो मालूम हुआ कि क्रिश्चियंस कभी पूरी तारीख में इस वक्त डोमिनेट करे हुए हैं, पूरी तारीख में कभी क्रिश्चियंस काफिरों पे डोमिनेट नहीं किए। तो फिर ये इलाका तर्जुमा क्या होगा? तो यहां मालूम हो रहा है कि देखिए, आप किसी से पूछे भाई वो कहां गए, कुछ अरब से पूछे कि साहब किधर गए, तो इलल मस्जिद। तो इसके माने क्या होंगे कि मस्जिद की तरफ, मस्जिद तक गए हैं, मस्जिद की तरफ गए हैं। दोनों के माने ये होंगे कि मस्जिद के करीब गए हैं। तो यहां इलाका मतलब ये होगा कि टुवर्ड्स द डे ऑफ रेजरेक्शन, यानी कियामत के करीब जब ईसा अलैहिस्सलाम फिर आएंगे, और जो लोग ईसा अलैहिस्सलाम की इत्तेबा करेंगे, प्रैक्टिकली फॉलो करेंगे, वो लोग काफिरों पे गालिब आ जाएंगे। ये कुरान से भी साबित है और हदीस से भी साबित है। देखिए कुरान से कैसा साबित है कि यहां कहा गया है कि ईसा अलैहिस्सलाम कियामत से पहले सीरिया का कैपिटल जो दमिश्क है, दमास्कस है, उसकी मस्जिद पे उतरेंगे, बाल से पानी टपकते रहा होगा, फरिश्तों के परों पे खानों पे हाथ रख के जो है नीचे उतरेंगे। और फिर ये बताया जाता है कि आपकी सांस आपकी हद नजर तक पहुंचेगी, मिश्कात की हदीस है, गालिबन मुस्लिम की रिवायत है। तो आपकी सांस जो है हद नजर तक, जहां तक नजर जाएगी वहां तक आपकी सांस पहुंचेगी, और जो भी काफिर को आपकी सांस लगेगी वो मर जाएगा, और मुकाम लुत्फ पर आप दज्जाल को कत्ल करेंगे। उसके बाद में बड़ी लंबी हदीस है, उसके बाद में होगा ये कि याजूज माजूज का हमला चलते रहेगा, और फिर वो याजूज माजूज एक हवा चलाएंगे अल्लाह ताला, जैसे जैसा वायरल फीवर होता है, समझ में नहीं आता डॉक्टर्स को कि क्या दवा देना, एक वायरल फीवर होगा मुमकिन है, एक हवा चलेगी जिससे याजूज और माजूज का हर आदमी मर के खत्म हो जाएगा, वो क्रेन नुमा कोई चीज बनाई जाएगी और ये तमाम लाशों को उठा के समंदर में फेंका जाएगा, पूरी बदबू फैल जाएगी। इससे मालूम हो रहा है कि ईसा अलैह सलाम की इत्तेबा करने वाले कियामत से पहले काफिरों पे गालिब आ जाएंगे। ये बात साफ है, ये इंटरप्रिटेशन को कुरान का भी सपोर्ट है। जैसा ये सूरह ज़ुख़रुफ में बताया गया है कि ईसा अलैह सलाम कियामत की निशानियों में से होंगे, ईसा अलैह सलाम कियामत की निशानियों में से होंगे। फिर एक आयत में आया है कि कोई अहले किताब ऐसा नहीं होगा जो अपनी मौत से पहले ईसा अलैहि सलाम पर ईमान नहीं लाएगा। यानी मतलब यह है कि कियामत से पहले ईसा अलैहि सलाम आएंगे और हर अहले किताब उन पर ईमान लाएगा और वो कियामत की निशानियों में से होंगे। और इस आयत से साबित हो रहा है कि जो लोग ईसा अलैहि सलाम का साथ देंगे, अच्छा फिर वहां भी एक बात है कि ईसा अलैहि सलाम अपना दीन गालिब नहीं करेंगे, इमाम महदी की इमामत में आप नमाज पढ़ेंगे, बोलेंगे कि ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के दीन का जमाना चल रहा है, ता कियामत उनका दीन जो है वैलिड है, तो उनके पीछे नमाज पढ़ेंगे। तो वहां भी मुसलमानों पर गलबे का सवाल नहीं, मुसलमान उनका साथ देंगे। तो ये साथ में जो लोग काफिर होंगे उन पर जो है ईसा अलैहि सलाम की इत्तेबा करने वाले, प्रैक्टिकली फॉलो करने वाले गालिब आएंगे। ये इंटरप्रिटेशन यानी ये आर्ग्यूमेंट से, इसका सपोर्ट हिस्ट्री से भी है, कुरान से भी है, हदीस से भी है। और कियामत तक क्रिश्चियंस डोमिनेट करेंगे, इसका सपोर्ट ना कुरान से है, ना हदीस से है, ना हिस्ट्री से है, मगर अक्सर तर्जुमों में तक का लफ्ज आ गया। तो इसीलिए मॉरिस बुके का एक स्टेटमेंट याद आता है कि नो वन शुड डेयर टू ट्रांसलेट द कुरान सिंगल हैंडेड, देयर शुड बी ए टीम ऑफ ट्रांसलेटर्स कंसिस्टिंग ऑफ एक्सपर्ट्स फ्रॉम ऑल द फील्ड्स। यानी कोई एक आदमी कुरान का तर्जुमा करने की हिम्मत ना करे, कुरान के तर्जुमे के लिए हर फील्ड के एक्सपर्ट्स को लेकर तर्जुमा करे, क्योंकि एक मुतरजिम है हिस्ट्री से वाकिफ नहीं है, एक मुतरजिम है साइंस से वाकिफ नहीं है, एक मुतरजिम है इकोनॉमिक्स से वाकिफ नहीं है, एक पोलिटिकल साइंस से वाकिफ नहीं है। भाई एक आदमी में ये तमाम उलूम जमा नहीं हो सकते, लिहाजा कुरान के तर्जुमों में गड़बड़ हुई, इंटरप्रिटेशन में गड़बड़ हो गई। भाई इकोनॉमिक्स नहीं जानते, इकोनॉमिक इंटरप्रिटेशन कर दिए, पॉलिटिकल साइंस नहीं जानते, पॉलिटिकल साइंस के इंटरप्रिटेशंस कर दिए, नेचुरल साइंसेस नहीं जानते, नेचुरल साइंसेस के इंटरप्रिटेशंस कर दिए। तो यहां एक जवाब मिलता कि अगर कोई हिस्टोरियन यह तर्जुमा करता तो वहां यह सोचता कि भाई ऐसा हुआ ही नहीं कि कभी क्रिश्चियंस जो है सारे काफिरों पर डोमिनेट करे सारी हिस्ट्री में। तो सुम्मा इला मर्जियुकुम फहकुमु बैनकुम फीमा कुंतुम फीही तख्तलिफून, फिर तुम सब हमारा तुम सबको जो है पलटाया जाएगा इलैया, जहां भी देखे इलैया मेरी तरफ, या इला यौमिल क़ियामा सुम्मा इलैया मर्जियुकुम मेरी तरफ, तरफ का तरफ ऊपर भी आ रहा कि वराफियु का इलैया मेरी तरफ, टुवर्ड्स मी, टुवर्ड्स मी इंग्लिश में चेंज करने की जरूरत नहीं है। The followers of Jesus Christ will dominate the infidels towards the end of the, towards the day of resurrection. English में कोई problem नहीं हो रहा। तो उसके बाद में तुम जो है मेरी तरफ यानी अल्लाह ताला की तरफ पलटाए जाओगे और फिर तुम में अल्लाह ताला फैसला कर देंगे जिन चीजों में तुम इख्तिलाफ करते थे। अब यहां क्या इख्तिलाफ है, भाई बिन बाप का बेटा नहीं मानते ईसा अलैहि सलाम को, इसमें फैसला हो जाएगा। सूली नहीं दी गई है ईसा अलैहि सलाम को, कई जगह पे बात आई है कि तुमने उनको कत्ल नहीं किया, उनको सलीब पे नहीं चढ़ाया, बल्कि हुआ यह कि उन जिसको सूली पे चढ़ाया वो ईसा अलैहि सलाम से मिलता जुलता था, सूरत शक्ल का अल्लाह ताला ने वैसा बना दिया। तो ये तमाम चीजों में फैसला होगा। तो अम्मल लजीना कफरू फअउज़िबुहुम अज़ाबन शदीदन फिद दुनिया वल आखिरा वमा लहुम मिन नासिरीन, और वो लोग जो कुफ्र करेंगे यानी अल्लाह ताला को, अल्लाह ताला की किताबों वगैरह को नहीं मानेंगे, तो अल्लाह ताला उनको सख्त अजाब देगा दुनिया में भी और आखिरत में। अब ये दुनिया में अजाब इनका क्या हुआ झुटलाने का, कि ईसा अलैहि सलाम की सांस जहां तक जिस काफिर को लगती थी वो काफिर मर जाता था, ये दुनिया का अजाब हुआ, और आखिरत में भी इनको अजाब होगा और इनका कोई मदद करने वाला नहीं होगा। वअम्मल्लज़ीना आमनू وعملوا الصالحات فيوفيهم اجورهم, اور وہ لوگ جو ایمان لائے اور عمل صالح کرے یعنی قرآن پہ ویسے ہی عمل کرے جیسے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا ہے, تو ان کا اجر پورا کا پورا دیا. دیکھیے یہاں متوفی کا وہی کنسٹرکشن فیوفیہم, یعنی پورے کا پورا بدلہ دینا, پورے کا پورا لے لینا, یعنی پورا اجر اللہ تعالیٰ ایمان لانے والے اور قرآن پہ رسول اللہ صلی اللہ علیہ وسلم کے بتائے ہوئے طریقے پہ عمل کرنے کے لیے والوں کو پورا اجر دیں گے. واللہ لا یحب الظالمون, اور بے شک اللہ تعالیٰ نا انصاف لوگوں کو پسند نہیں کرتا. یہ ظلم کیا ہے؟ یہ نا انصافی ہے, کسی کے حق میں کمی کرنا, کسی کے حق میں بجا گناہوں میں جو ہے زیادتی کرنا, اس طریقے سے اللہ تعالیٰ جو ہے یہ نا انصافوں کو پسند نہیں کرتا. ذالک نتلوہ علیک من آیاتی والذکر الحکیم, یہ ہم آپ پر پڑھ کر سناتے ہیں یعنی نشانیوں میں سے, اور ذکر الحکیم ایک یاد, ایسی یاد دہانی جس میں دانائی ہے, ایڈمونیشن کنٹیننگ وزڈم. قرآن کے بارے میں وزڈم, دیر از اونلی وزڈم ان دا قرآن, صرف وزڈم ہے, یہ وزڈم ہے اصل. تو بولے اس طریقے سے ہم اللہ تعالیٰ کی آیتیں آپ کے سامنے پڑھ کے, کیا آیت ہے؟ نشانی. آیت کا مطلب کیا ہوتا ہے؟ نشانی. ایک نشانی کیا ہے کہ عیسیٰ علیہ السلام کو بن باپ کے پیدا کیا, ہاں ان کو جو ہے آسمانوں پہ اٹھا لیا گیا, وہ قیامت کے بعد آئیں گے, یہ بھی اللہ تعالیٰ کی نشانی ہے. یہ دن رات کا ہیر پھیر, یہ بارش کا ہونا بارش کا نہیں ہونا, یہ بھی اللہ تعالیٰ کی نشانی ہے. یہ قرآن کی آیات جو ہم اب سن رہے ہیں یہ بھی اللہ تعالیٰ کی نشانی ہے. تو اس طریقے سے ہم پڑھ کے سناتے ہیں, اور یہ قائد کس کتاب کا ہے؟ وہ ذکر الحکیم, یہ ایسی یاد دہانی ہے, ایسا ذکر ہے قرآن جس میں حکمت بھری ہوئی ہے, دانائی بھری ہے, وزڈم بھرا ہوا ہے, جس پہ عمل کرنا بہترین وزڈم ہے. کتاب کو قانون کہا گیا ہے اور اس پہ عمل کرنے کے طریقے کو جو حکمت کہا گیا ہے, بہترین حکمت یہ ہے. انما مثلی عیسیٰ عند اللہ کمثل آدم, اور عیسیٰ علیہ السلام کی مثال اللہ تعالیٰ کے پاس آدم علیہ السلام کی مثال کی طرح ہے. اب اس کو سمجھیے, اس میں بھی کنفیوژن ہوا ہے. خلقہ من تراب ثم خالا له کن فیکون, آدم علیہ السلام کو اللہ تعالیٰ نے مٹی سے پیدا کیا اور کہا کہ کن, ہو جا, تو وہ ہو گئے. یہ بات احادیث سے ثابت ہے کہ آدم علیہ السلام اور بی بی حوا کے ماں باپ نہیں تھے. آدم علیہ السلام کو بغیر ماں اور بغیر باپ کے بنایا, اور عیسیٰ علیہ السلام کو تو صرف بغیر باپ کے بنایا. تو اب یہاں عیسیٰ علیہ السلام کی پیدائش کے بارے میں کہا گیا ہے کہ خالق کذالک اللہ یخلق ما یشاء اذا قضا امرا فانما یقول له کن فیکون. تو بی بی مریم نے جب کہا کہ مجھے بیٹا کیسا ہوگا جبکہ کسی مرد نے مجھے ہاتھ نہیں لگایا, تو اللہ تعالیٰ نے اس کا جواب دیا کہ ایسی ہوگا. جب اللہ تعالیٰ کسی چیز کا ارادہ کرتے ہیں تو اس کو کہتے ہیں کہ کن, ہو جا, تو وہ ہو جاتی ہے. تو اس طریقے سے آدم علیہ السلام کو مٹی کا پتلا بنایا, اس کو کہا کہ کن, ہو جا, تو آدم علیہ السلام ہو گئے. عیسیٰ علیہ السلام کو بھی ویسا ہی پیدا کیا. اب اس کی مثال میں پچھلی دفعہ دیا تھا کہ بھائی اگر کوئی پوچھے یہاں کی کمیٹی ممبر سے کہ یہ مسجد کیسا بنایا, تو بولیں گے لوگ بھائی صاحب ایسا پلرز کھڑا کرے, چھت ڈالے, یہ کرے, تمام کاروبار دو کتنے دن ہوئے, بولے صاحب 2-3 سال ہوئے, چندے جیسا آتے رہے بناتے رہے. اگر اللہ تعالیٰ یہ مسجد بنانا رہتا تو کیا کرتے تھے؟ بولتے تھے کہ کن, تو مسجد کھڑے رہ جاتی تھی. ہم کو اس میں کوئی شک و شبہ نہیں ہونا چاہیے کہ بھائی وہ خالق ہیں باقی سب مخلوق ہے. خلقت کیسا وجود میں آئی؟ آپ نے کہا کن, وجود میں آ گئی. وہ جو پلازمک میٹر تھا, پھر اس کے بعد میں بگ بینگ ہوا. اب یہ ہے کہ یہ بات میں پچھلی دفعہ بھی بولنا بھول گیا کہ عالم امر میں کن بولنا عالم خلق میں جب آتا تو یہاں کے اصول کے لحاظ سے بات عمل میں آتی. جیسا عیسیٰ علیہ السلام کی پیدائش کے لیے اللہ تعالیٰ نے کہا کہ کن, تو بی بی مریم نے ان کو کنسیو کر لیا. لیکن عیسیٰ علیہ السلام کو دنیا میں آنے کے لیے 9 مہینے ہوئے. دیکھیے بات کو سمجھیے, کنسیو تو کر لیے لیکن عالم خلق میں جب آپ گئے تو پھر یہاں کے اصولوں کو فالو کرنا پڑے گا. بسم اللہ الرحمن الرحیم, بلکہ پوٹاشیم سائنائڈ کھا لیا آپ, انشاءاللہ مر جائیں گے آپ, کیونکہ اللہ تعالیٰ نے اس میں خاصیت بنائی ہے کہ وہ پوائزن ہے, وہ پوائزن ہے. تو یہاں کا جو قانون ہے وہ قانون چلے گا, وہ بھی قانون اللہ تعالیٰ کا بنایا ہوا ہے. تو یہ بات سمجھنا ہے کہ عالم امر میں اللہ تعالیٰ حکم دے دیتے. دیکھیے ایک مثال لیجئے, یہاں سے فلائی اوور بننے کا ہے, گورنمنٹ جو ہے اپنے کیبنٹ میں ڈیسائیڈ کر لی کہ بھئی یہاں سے وہاں تک ایک فلائی اوور بنانا ہے, ڈیسیشن ہو گیا, साइन हो गया चीफ मिनिस्टर के, गवर्नर के साइन, डिसीशन हो गया, कुल हो गया। अब वो अमल में आने के लिए 8-10 साल हो गए, अब तक वो सेक्रेटेरिएट का फ्लाईओवर नहीं बना, बन रहा है। आलम-ए खल्क है। तो यहां के उसूलों के लिहाज से पैसे का सैंक्शन नहीं है, लोग नहीं हट रहे, कई चीजें, कई वजूहत आ जाती हैं। तो आलम अमर में जो है यहां के कानून के लिहाज से वक्त लगता है। अल हक, या भी ये जो आदम अलैहिस्सलाम की पैदाइश है, ईसा अलैहिस्सलाम की पैदाइश है, इसके बारे में अल्लाह ताला फरमा रहे हैं, अल हक मिन रब्बिका फला तकुन मिनल मुमतरीन। ये अल्लाह ताला की तरफ से सच है आपका जो पालने वाला है, और आप शक करने वालों में मत होइए। शक करने, देखिए हमारा ब्लाइंड, यहां कोई लॉजिक ही काम नहीं करते। लॉजिक इंसान की इंसान से चलती है, इंसान की अल्लाह ताला से लॉजिक नहीं चलती। भाई आपने किसी को दौलतमंद क्यों बनाया, किसी को फकीर क्यों बनाया, देयर इज नो लॉजिक इन इट। ही वांटेड इट, ही डिड इट, फिनिश। मेरे घर आया, मैं आपको ड्राइंग रूम में बिठाया, सेकेंड टाइम आए तो ड्राइंग रूम की जगह मैं किचन रख दिया। आप बोले ये क्या साहब, आप किचन बना दिए ड्राइंग रूम को? मैं यही पूछूंगा भाई आप कौन होते हैं? घर मेरा है, मैं टॉयलेट बनाता हूं, मेरा घर है, मैं कुछ भी कर लेता हूं। तो यहां ये हक है अल्लाह ताला की तरफ से जो बयान किया जा रहा है, इसमें शकबत नहीं करना। तो मन हाज का फीही मिम्बादी मा जा का मिनल इल्मी, और जो ये इल्म आ जाने के बाद, कुरान के जरिए इल्म आ जाने के बाद अगर कोई आपसे हुज्जत करे, बहस करे, फकुल तालो नदु अबनाना व अबनाउकुम व निसाना व निसाउकुम व अनफुसना व अनफुसकुम सुम्मा नब्तहिल فَنَجْعَلْ لَعْنَةَ اللَّهِ عَلَى الْكَاذِبِينَ। तो अगर ये आपसे हुज्जत करें तो उनसे कहो कि आओ तुम अपने बेटों को लेके आओ, हम अपने बेटों को लेके आते हैं, तुम अपनी औरतों को लेके आओ, हम अपनी औरतों को लेके आते हैं, तुम खुद आओ, हम भी आते हैं, तुम भी आओ। फिर अल्लाह ताला की लानत के लिए दुआ करें हैं, करें कि झूठों को अल्लाह ताला लालच में गिरफ्तार कर ले। इसको जो है मुबाहला बोलते हैं, और ये बड़ी गलत, बहुत बेतुकी चीज होती है। तो हुआ ये कि नजरान या जो है यमन से कुछ ईसाई आए थे, उन्होंने कहा कि नहीं, ईसा अलैहि सलाम अल्लाह का बेटा है। तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने नहीं माना, ये उन्होंने कहा कि यही सच है। तो बोले आओ मुबाहला कर ले कि तुम आओ, तुम्हारे खानदान को लेके आओ, हम आते हमारे खानदान पे लेके आते हैं, और अल्लाह ताला से दुआ करते हैं कि जो गलत है वो तबाह हो जाए। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपने बीवी बच्चों को, तमाम फैमिली को लेके निकल गए, वो लोग भाग गए, नहीं आ सके वो लोग। तो यही बात मालूम होती है कि उनको यकीन नहीं था, ये मनगढ़ंत बातें हैं। भाई बाज़ वक्त आपको समझ में नहीं आता कि भाई ये चीज कैसी होगी। तो जैसा मैं एक बहुत पहले एक मिसाल दिया था, यहां गन फाउंड्री में एक घर था, वो जमाने में लाइट बहुत कम घरों में आई थी, तो गांवों में तो लाइट ही नहीं थी। कोई हमारे पहचानत के लोग रहते थे, गांव से किसी मुलाजिम को लाए, तो पानी की टाकी थी ऊपर, वो फिर खटके पहले के जैसे रहते थे, तो उनकी बीवी गांव से आई, तो मैं सुना कि वो उनको बता रहे थे कि ये पानी में ये जो टाकी है उसमें गैस का तेल है, ये पाइप से जो है तेल उतरता, और वो बल्ब जो है ये चिराग है, इसमें बत्ती लगी हुई है, ये खटका ऐसा करे तो चखमख होता, उससे जो है लाइट जलती। बोल के एक्सप्लेनेशन तो इंटेलिजेंट दे दिया हो, लेकिन गलत इंटरप्रिटेशन, क्योंकि उसकी सलाहियत वही थी। हमारी सलाहियत अल्लाह ताला के बारे में ऐसी है कि छोटे लोग बड़ी बड़ी बातें क्यों सोचना, हमारी हैसियत ही क्या है। हमारे बारे में कहा गया है कि तुम तमाम लोगों का इल्म अगर मिलाया जाए तो वो उतना ही है कि एक चिड़िया समंदर से एक या दो खतरे पी ले। आप नाच करने लगे इस पर, हाँ ठीक है, रॉकेट्स में जा रहे हैं आप, माइक सिस्टम है, टेलीविजन है, ये तमाम चीजें हैं, उसके बावजूद ये इल्म अल्लाह ताला के इल्म के सामने एक खतरे के बराबर नहीं है, समंदर को अगर आप कंपेयर करें। तो यहां जो है ये जो भी झूठा है तो उस पर लानत पड़े। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपनी फैमिली के साथ आ गए, लेकिन ये जो ईसाई थे वो भाग गए, मुकाबला नहीं करें, मुबाहले में शरीक नहीं हुए। इन हाजा लहुल खससुल हक, देखिए ये जो है हक के वाकयात हैं, इन्हें झूठे वाकयात नहीं है, नानीमा के कहानियां नहीं है, ये जितने वाकयात आए हैं इस ये हक ही हक है। कुरान में हक के अलावा कुछ है ही नहीं। यहां के जो मिसाल भी दी जाती है, अल्लाह माफ करे उन उल्मा को जो फिगर ऑफ स्पीच की बात करते हैं कुरान में, कि भाई एक वाकया है मिसाल के तौर पे बयान कर दिया, वो हकीकत में नहीं था, ऐसी बात कुरान में मिल ही नहीं सकती। आप सूरह यासीन में वाकया बयान किया, वो किसी मुकाम का वाकया है, अल्लाह ताला ने मुनासिब नहीं समझा कि वो मुकाम या उसकी तारीख आपको बताएं। जैसा ज़ुल्क़र्नैन सूरह कहफ में हम पढ़ चुके हैं, ज़ुल्क़र्नैन कहाँ था, किस पीरियड में था, अल्लाह ने एक सेकंड में बता दे सकते थे, नहीं बताए। बोले देखो इससे सबक लो कि ये बादशाहत कैसा करता था, ये इररेलीवेंट नॉलेज जो है मत रखो। तो यहां जो है ये वाकयात हैं, हक है ये वाकयात। वह मामिन इलाही निल्लल्ला, और ये अल्लाह के सिवा कोई इलाह नहीं है। यहां ये जुमला आने का मतलब ये दिखता कि इन्होंने ईसा अलैहि सलाम को इलाह बना लिया, अल्लाह बना लिया। कुरान में बात आई है कि कहा कि वो अल्लाह है, अल्लाह के बेटे हैं, तो ट्रिनिटी है, फादर सन एंड द होली गोस्ट, ये बात बता दी। तो अल्लाह ताला बता रहे हैं कि अल्लाह के सिवा कोई इलाह नहीं है। देखिए एक बात है, अल्लाह का अगर बेटा होता तो वो भी अल्लाह होता, नौज़ुबिल्लाह। क्यों? इंसान का बेटा इंसान होता, घोड़े का बेटा घोड़ा होता, कबूतर का बेटा कबूतर होता। तो इस लॉजिक पे अगर हम देखें तो सवाल ही नहीं पैदा होता अल्लाह ताला का कोई बेटा होना। बिल्कुल लॉजिकली ये बात गलत है, महज इसलिए कि बीबी मरियम को जो है बिना बाप के बिना शौहर के औलाद हुई। आप इस किस्म की मनगढ़ंत बातें करें, और अल्लाह ताला की कुदरत को इन्होंने नहीं माना कि उनकी कुदरत ऐसी है कि जब वो किसी चीज या किसी अमर का इरादा करते हैं तो सिर्फ कहते हैं कि कुन हो जा, तो वो जो है चीज हो जाती है। और इन अल्लाह लहुल अजीजुल अजीम हकीम, और बेशक अल्लाह ताला अजीज हैं, इख्तदार वाले हैं, पावर रखते हैं और हकीम हैं। हकीम का मतलब क्या हुआ कि भाई इनमें दानाई है, विजडम है, विजडम की बुनियाद पे, दानाई की बुनियाद पे ये फैसले करते हैं, और अल्लाह ताला के फैसलों में इस्तेहकाम है, फर्मनेस है। ऐसा नहीं है कि मेरे आपके हुक्म को कोई तोड़ दे, अल्लाह ताला का जब हुक्म निकलता है तो कोई तोड़ नहीं सकता। देखिए हम जो कुरान के अहकाम तोड़ रहे हैं ये हमको इजाजत है शैतान के भटकावे में आने की। चांद सूरज वगैरह जो है ये तमाम चीजें नहीं तोड़ सकते, इंशाल्लाह वो बात आगे आ जाएगी। फइन तवल्लो फइन अल्लाह अलीम बिल मुफ्सिदीन, और अगर ये पलट जाएं, इन चीजों के पे ईमान नहीं लाए, यकीन नहीं लाए, तो बेशक अल्लाह ताला इन मुफ्सिदीन को, ये डिसऑर्डर पैदा करने वाले, करप्शन पैदा करने वालों को जानता है, जो अच्छे खासे निजाम में जो है खराबी पैदा करते हैं। कुल या अहलल किताबी तालू इला कलिमतिन सवाइन बैनना व बैनकुम, आप कहिए कि ए अहले किताब आओ हम और तुम जो है एक बैलेंस तरीके का एग्रीमेंट कर लें तुम में और हम में। क्या एग्रीमेंट कर रहे हैं? अल्लाह नाबुदु इल्लल्लाह, कि अल्लाह के सिवा किसी की इबादत नहीं करें, किसी की गुलामी नहीं करें। देखिए जब ये उनसे जब ऑफर हो रहा है तो ये लोग, ये हम भी अपने तरफ सोचना कि इसमें कुछ गलती तो नहीं हो रही हम लोगों से, कि अल्लाह ताबुदु इल्लल्लाह, कि अल्लाह के सिवा किसी की गुलामी नहीं करेंगे। वला नुशरिक बिही शैया, और अल्लाह ताला की जात और सिफात में किसी को शरीक नहीं करेंगे, बेटा बोल के या भाई उनसे भी रिस्क मिलता है इनसे भी रिस्क मिलता है, इस किस्म की बात करके जो है अल्लाह की जात और सिफात में किसी को शरीक नहीं करेंगे। वला यत्तखिज़ा बाज़ुना बाज़न अरबाबम मिन दूनिल्लाह, और अल्लाह ताला को छोड़ के हम आपस में एक दूसरे को अपना रब पालने वाला नहीं मानेंगे। देखिए इसका मतलब क्या होता कि अरबाब रब, रब रब की जमा है। रब का मतलब क्या होता है? मालिक और पालने वाला। मालिक जो होता है उसको इख्तदार होता है, किसी चीज को हलाल ठहराता, किसी चीज को हराम ठहराता। तो हम अपने लोगों में से किसी को ऐसा इख्तियार नहीं देंगे कि वो हमारे लिए कोई चीज हलाल या हराम करे। तलाक 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 नहीं करेंगे हम, ऐसा अपनी तरफ से नहीं करेंगे, क्योंकि हम नहीं हैं, कुरान के खिलाफ नहीं करेंगे, अल्लाह ताला के अहकाम के खिलाफ कोई ऐसी बात नहीं करेंगे जो अल्लाह ताला को छोड़कर। अब इन्होंने क्या किया था कि अपने उलमा और मशाइख को जो है रब का मर्तबा दे दिया था, अपने उलमा जो थे। हमने भी यही किया, उलमा को मशाइख को कुरान और हदीस के ऊपर मर्तबा दे दिया। अल्लाह मियां बस आप माफ करें, आप जैसे जैसे इस चीज में इल्म बढ़ते जा रहा है हमारी जो गलतियां हो रही हैं, एक अजीब किस्म की कैफियत होती है कि या अल्लाह हमारे दुश्मन तो अंदर हैं, बाहर का दुश्मन बहुत डिसेंट है। दीन को जो खोखला किया जा रहा है, कुरान और हदीस से जो लोगों को हटाया जा रहा है इस किस्म की फिलॉसफीज पेश करके, तो यहां बोल रहे हैं कि देखो हम मालिक और पालने वाला अपने में से किसी को नहीं मानेंगे अल्लाह ताला को छोड़कर। अब बाज जो है फरिश्तों को मानते थे, बाज नबियों को मानते थे, तो ऐसा नहीं करेंगे। फ इन तवल्लो फखूलू فَقُولُوا اشْهَدُوا بِأَنَّا مُسْلِمُونَ, اور اگر یہ پلٹ جائیں تو آپ ان سے کہہ دیجئے کہ تم شہادت دو کہ ہم تو سرنڈر کر چکے ہیں اللہ تعالیٰ کے سامنے, ہم مسلمان ہیں. پہلے بھی بات ہے, مسلمان کون ہوتا ہے جو جھک جاتا ہے اللہ تعالیٰ کے احکامات کے سامنے, احکامات کے سامنے, کیونکہ اللہ تعالیٰ تو ہر جگہ ہے. اب یہ نماز میں ہم یونیفارمیٹی کے لیے جو ہے کعبہ شریف کی طرف رخ کرتے ہیں, رخ اللہ تعالیٰ کی طرف, تو رخ تو اللہ تعالیٰ کا تو انما اینما تولو سما وجہ اللہ, تم جس طرف پلٹو اللہ تعالیٰ کا چہرہ اس جگہ ہے. تو ہم یہ یونیفارمیٹی کے لیے کعبہ شریف کی طرف رخ کرتے ہیں, ورنہ تو اللہ تعالیٰ کا کسی جگہ ہے, آپ الٹا بیٹھ کے دعا مانگیے, وہاں بھی ہے, ادھر بھی ہے, ادھر بھی ہے, ہر جگہ ہے. تو ہم جو ہے سرنڈر کر چکے ہیں. یا اہل الکتابی لما تحاجون فی ابراہیم وما انزلت التوراۃ والانجیل الا من بعدی افلا تاخلون. اے اہل کتاب یعنی توریت اور انجیل والے, تم ابراہیم علیہ السلام کے بارے میں بحث کیوں کرتے ہو کہ یہ توریت اور انجیل فالو کرتے تھے, بلکہ کیونکہ توریت اور انجیل تو ان کے بعد نازل ہوئی. افلا تاخلون, کیا تم کو عقل نہیں ہے؟ ابراہیم علیہ السلام پہلے آئے, توریت اور انجیل بعد میں آئی. جیسا ہمارے کوئی دوستوں میں ایک بات ہوئی تھی, دیکھیے اورینٹل لینگویج کس کو بولتے, جو بہت پرانی لینگویج ہے, اور جوش میں آ کے بولے کہ اردو از این اورینٹل لینگویج, ماڈرن لینگویجز میں سے ہے اردو, ایک 200-300 سال پرانی. تو وہ جو غیر مسلم صاحب تھے وہ آ کے مجھ سے پوچھے, میں بولا نہیں صاحب, اردو تو ہندوستان میں ڈیولپ ہوئی ہے, سو ہندوستان کی زبان ہے اردو. تو میں ان سے پوچھا, میں بولا بھائی آپ کیوں بولے ایسا, غلط بات کیوں بولے؟ بولے نہیں, ان لوگوں پہ ڈھاک ڈالنا, بولے جھوٹ بول دیا آپ. تو اس طریقے سے اب یہ یہودی جو ہے اپنا پوزیشن اسٹرانگ کرنے کے واسطے بولے ابراہیم علیہ السلام بھی یہودی تھے, عیسائی تھے, توریت اور انجیل پہ چلتے تھے. تو اللہ تعالیٰ بول رہے کہ ابراہیم علیہ السلام کا پہلے انتقال ہو چکا اور توریت اور انجیل تو بعد میں آئی ہے. اور اس کے بعد میں ایک بڑا کیا, افلا تاخلون, کیا تم کو عقل نہیں ہے؟ اب یہاں یہ ہم کو اثر اس سے لینا ہے, ہا انتم ہاؤلائی حاجتم فی ما لکم بہ علم فلما تحاجون فی ما لیس لکم بہ علم. ہاں تم وہ لوگ ہیں ہو جو علم رکھتے ہوئے بحث کرتے ہو, لیکن تم ایسے معاملے میں کیوں بحث کرتے ہو جس کا علم نہیں ہے تم کو؟ اب اس سے جواز نکلتا, خصص کا مقصد کیا ہے کہ بھئی تم غور کرو. مطلب یہ ہوا کہ جب تک علم نہیں ہے ہم کو بحث نہیں کرنا چاہیے. اب ہماری بحث کیسی ہوتی؟ اب بحث چل رہی زوردار, ان کو بھی قرآن نہیں معلوم, ان کو بھی نہیں معلوم, دونوں بحث کر رہے ہیں. اب ایک صاحب بحث ہار رہے ہیں, بولے میاں قرآن میں ہیں, اب دوسرے صاحب کو بھی نہیں معلوم, انہوں بھی پڑھے ہوئے نہیں, اچھا قرآن میں ہیں, جانے دو بھائی, چھوڑو کیا کرتے ہو. تو یہ اس قسم کی جو ہے بحث, بغیر علم کے بحث کرنا. دیکھیں آپ کنفیس کر لیجئے, سوری مجھے نہیں معلوم. دیکھیں یہاں بھی آ کے کئی لوگ کئی سوالات کرتے, ہر سوال کا جواب دینا ہیومنلی امپاسبل ہے, سوائے اللہ تعالیٰ کے کوئی بھی نہیں دے سکتا. رسول اللہ صلی اللہ علیہ وسلم بھی وحی کے لیے ویٹ کرتے تھے جواب آنے کے لیے. ہاں ہمارے پاس تو ٹپس پہ ہے, ہاں یو ار سیلف دھن بولے جواب دے دیے, دھن بولے جواب دے دیے, یہ مغالتا ہے ہم لوگوں کو. تو یہاں بات آ رہی ہے کہ اگر علم نہیں ہے تو بحث نہیں کرنا چاہیے. واللہ یعلم وانتم لا تعلمون, یہ بھی بات آئی کہ اللہ جانتا ہے تم نہیں جانتے. بھئی نزول قرآن کے وقت بات آئی ہے کہ جو کچھ شک و شبہات ہے تم پوچھو, ہم جواب دیں گے, لیکن اس کے بعد سوالات مت کرو, کیونکہ سوالات کرو گے تو پھر دین اور سخت ہوتا چلا جائے گا. وما کانا ابراہیم یہودیا ولا نصرانیا ولکن کانا حنیفا مسلما. اور ابراہیم علیہ السلام نہ یہودی تھے, نہ نصرانی تھے, نہ کرسچن تھے, لیکن وہ حنیف تھے, تمام غلط چیزوں کو چھوڑ کر صحیح چیز کی طرف نکل گئے تھے, اور وہ مسلمان تھے, اللہ تعالیٰ کے پاس سرنڈر کرنے والے والوں میں سے تھے. دیکھیں مسلمان کا جو ہے بڑا زبردست کانسیپٹ ہے. اب یہ ہماری قوم کے ساتھ لگ گیا ہے وہ, حالانکہ ہر وہ آدمی جو اللہ تعالیٰ کی کتاب پہ جب وہ نازل ہوئی تھی صحیح اور طور پہ اس پہ عمل کرتا ہے وہ مسلمان تھا. تو ابراہیم علیہ السلام بھی مسلمان تھے. وہ ماں کانا من المشرکین, اور یہ مشرکین میں سے نہیں تھے, انہوں نے کبھی شرک نہیں کیا. یعنی شرک نہیں کرنے کی نوبت یہ تھی کہ اللہ تعالیٰ کے حکم میں اپنی مرضی نہیں ملاتے تھے, یہ بھی شرک ہے. انہوں نے اپنی خواہشوں کو اپنا الہ بنا رکھا ہے. قرآن سے ہمیشہ جواز مل گیا اللہ تعالیٰ کے فضل سے تو بہت بہترین رہتا. انہوں نے اپنی خواہشوں کو اپنا الہ بنا رکھا ہے, قرآن میں دو جگہ یہ بات آئی. تو تو ابراہیم علیہ السلام اپنی خواہشوں کو الہ نہیں بناتے تھے، خواہشوں پہ نہیں چلتے تھے، اولاد کی قربانی کا حکم ہوا تو تیار ہو گئے، وہ اولاد بھی تیار ہو گئی، وہ ابراہیم علیہ السلام بھی تیار ہو گئے. یہ معاملہ تھا آپ کا. اِنَّا اَوْلَى النَّاسَ بِإِبْرَاهِيمَ لَلَّذِينَ تَبَعُوهُ وَحَذَا النَّبِيُّ وَالَّذِينَ آمَنُوا وَاللَّهُ وَلِيُّ الْمُؤْمِنِينَ. اور ابراہیم علیہ السلام کے قریب جو انسانوں میں سے جو تھے وہ خود ابراہیم علیہ السلام کی جو پیروی کرتے تھے، اتباع کرتے تھے، اور یہ نبی یعنی محمد صلی اللہ علیہ وسلم اور ان کے ساتھ جو ایمان لائے ہیں وہ لوگ جو ہے ابراہیم علیہ السلام سے قریب ہیں. وَاللَّهُ وَلِيُّ الْمُؤْمِنِينَ، اور اللہ تعالیٰ مومنین کا دوست ہے. کیا دوستی ہے! اللہ کرے ہم کو ہمارے متعلقین کو یہ دوستی مل جائے. کیا دوستی ہے یہ! مگر اس کی شرط ہے مومن ہونا، اس کی شرط ہے مومن ہونا. مومن ہونے کے لیے قرآن پہ ویسے ہی عمل کرنا پڑے گا جیسے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا ہمارے لیے، کیونکہ دوسری چیزیں تو منسوخ ہو گئی ہیں. تو اگر ہم ایسا کریں تو اللہ تعالیٰ ہمارا دوست ہے. اب یہ سمجھ میں نہیں آ رہا کہ صاحب آپ دوست ہیں تو پھر عراق میں کئی کو پٹا رہے، فلسطین میں کیوں پٹا رہے، افغانستان میں کیوں پٹا رہے؟ تو اس کا نتیجہ کیا نکلا کہ اللہ تعالیٰ مومنین کا دوست ہے. ایسا ہو ہی نہیں سکتا. میں دیکھ ہی نہیں سکتا میرے دوست کو کچھ لوگ مار رہے ہیں اور بیچ میں جا کے میں انٹرفیئر نہ کروں. اور اگر اللہ تعالیٰ انٹرفیئر کرے تو پھر کس کی مجال ہے جو سامنے آئے؟ تو معلوم ہو رہا ہے کہ یہ سزا ہو رہی ہے. ہم مسلمان نہیں ہیں، ہم مومن نہیں ہیں. قرآن اور حدیث کو اگر سٹینڈرڈ بنا کے ہم دیکھیں تو ہم نہیں ہیں، بہت دور ہیں. ہم ایک دو نمازیں پڑھ کے سمجھتے ہیں کہ بزرگان دین کا لیبل ہے ہمارا. ہم کو قرآن کی اے بی سی ڈی نہیں معلوم، ہم کو احادیث کی اے بی سی ڈی نہیں معلوم. ایک ہمارے کسی درس میں ایک جوان بچہ آیا تھا تو ان کے والد بولے کہ آپ بار بار حدیث حدیث بول رہے ہیں، ذرا پلیز ایکسپلین کر دیجئے کہ حدیث کیا ہے، کیونکہ وہ بچوں کو نہیں معلوم. یہ ہماری کیفیت ہے. تو اسی لیے اللہ تعالیٰ جو ہے کر رہے ہیں، اگر ہم مومن ہو جائیں قرآن اور حدیث پہ آ جائیں تو پھر وہ تو دوست ہیں، مدد کریں گے. ودت طائفت من اہل الکتاب لو یضلونکم وما یضلون الا انفسهم وما یشعرون. اور اہل کتاب میں سے ایک فرقہ ہے کہ وہ چاہتا ہے کہ تم کو گمراہ کر دے، قرآن سے گمراہ کر دے. یہ کسی نے بڑا پیارا کہا کہ بعض قومیں ایسی ہیں جو ہمارے جان اور مال کی دشمن ہیں، لیکن یہ یہود و نصارہ ایسے ہیں جو ہمارے ایمان کے دشمن ہیں. تو ایمان کا دشمن بڑا دشمن ہوتا ہے یا جان و مال کا دشمن بڑا دشمن ہوتا؟ کیونکہ ایمان سے اگر ہٹا دیے تو پھر تو ہمیشہ دوزخ میں رہنا پڑے گا، پریشانی کی بات ہے. یہ مال و دولت تو آتے رہتے جاتے رہتے، کچھ بھی نہیں ہے. تو یہود و نصارہ کی کوشش یہی تھی کہ لوگوں کو قرآن سے ہٹائے. اور مجھے جہاں تک یاد ہے مصر پہ پہلا حملہ ہوا تھا، چیمبرلین غالباً اس وقت پرائم منسٹر تھا، کوئن وکٹوریا کا دور تھا. تو جب مسلمانوں پہ برٹش آرمی حملہ کری تو ہار گئی. تو ہسٹری میں ریکارڈڈ ہے کہ چیمبرلین برٹش پارلیمنٹ میں قرآن لے کے آیا اور کہا کہ جب تک تم مسلمانوں کو اس کتاب سے نہ ہٹاؤ ہم ان پہ نہیں حاوی ہو سکتے، ہم نہیں جیت سکتے. یہ ایک غیر مسلم کا اوپینین ہے. اور ہم لوگ بغل میں ڈال کے، بغل میں اتنا نزدیک بھی نہیں لگاتے قرآن کو، اتنا نیٹ اینڈ کلین اوپر لگا کے کسی نجس ہاتھ، نجس کیا پاک ہاتھ بھی نہ لگے اس کو، اس طریقے سے جو ہے دور رکھے ہوئے اس کو. اور اتنی رکاوٹیں قرآن کی تلاوت میں لا رہے ہیں کہ عام آدمی تو قرآن نہیں پڑھ سکتا. میں جہاں تک عرض کر چکا ہوں، باطہارت اگر کوئی ہو تو قرآن پڑھے، وضو کرتا ہے تو بہت اچھی بات ہے، لیکن شرط وضو جو ہے آپ کے نماز کے لیے جو ہے قرآن میں بات آئی. تو کچھ ایسی چیزیں مشہور کر دیے کہ یہ قرآن کے قریب آنا ہی نہیں. یا پھر کچھ گنے چنے کچھ احکامات مشہور کر دیے. کیا ہے میاں اسلام؟ ایمان لانا، نماز پڑھنا، روزہ رکھنا، زکات دینا، حج کرنا، فنش، فل سٹاپ. چلو ہو گیا، کچھ ہے آدمی اپنے. تو یہاں جو بات آ رہی ہے کہ ان لوگوں کی پوری کوشش ہے کہ مسلمانوں کو قرآن سے ہٹائیں، گمراہ کریں. اور یہ لوگ نہیں سمجھ رہے ہیں، شعور نہیں رکھ رہے ہیں کہ یہ لوگ خود گمراہ ہیں کہ اللہ کی کتاب سے دوسروں کو گمراہ کرنے کی کوشش کر رہے ہیں. یہ لوگ خود گمراہ ہیں. کوئی گمراہ آدمی ایسا کر سکتا ہے؟ بھئی کوئی مسلمان آدمی بول سکتا ہے کہ میاں نعوذ باللہ قرآن مت پڑھو؟ بل للناس، انسانوں کی ہدایت کے لیے. تو عالم ایک انسان ہوتا، میں آپ انسان نہیں ہوتے. اس طریقے سے ہم بھی روکے، دوسرے بھی روکے، کوشش کرے، اور یہ لوگ شعور نہیں رکھتے. یا اہل الکتابی لما تکفرون بی آیات اللہ وانتم تشہدون، اے اہل کتاب، تم اللہ تعالیٰ کی آیات کو یعنی قرآن کو کیوں جھٹلاتے ہو، انکار کرتے ہو، جبکہ تم گواہی دے چکے ہو. توریت اور انجیل اور ہر الہامی کتاب جو اللہ تعالیٰ کی طرف سے نازل ہوئی ہے، اس میں محمد صلی اللہ علیہ وسلم آخری نبی آنے کی جو ہے بشارت، خوشخبری دے دی گئی تھی. تم گواہی دے چکے ہو، اس کے بعد میں قرآن کو کیوں نہ، رسول اللہ صلی اللہ علیہ وسلم کو کیوں جھٹلاتے ہو؟ یا اہل الکتاب لما تلبس الحق بالباطل وتکتمون الحق وانتم تعلمون، اے اہل کتاب، تم حق پر باطل کا لباس کیوں پہناتے ہو اور جانتے بوجھتے حق کو کیوں چھپاتے ہو؟ قرآن حق ہے، اس پہ جو ہے باطل کا لباس پہنا دیے کہ بولے نہیں صاحب، یہ الہامی کتاب اللہ تعالیٰ کی طرف سے نہیں ہے، یہ اپنی طرف سے بول رہے ہیں. نعوذ باللہ، رسول اللہ صلی اللہ علیہ وسلم کو شاعر بولے، مجنون بولے، کیا کیا نہیں بولے رسول اللہ صلی اللہ علیہ وسلم، جھوٹا بولے، اس طرح تمام قسم کی. میں تو یہ اکثر یہ اینالائز کرتا ہوں کہ اگر یہاں مجھے کوئی ایسی بات بولے تو میرا مزاج تو ایسا ہے کہ میں یہ درس کا ہی سلسلہ بند کر دوں گا غصے میں آ کے. وہ رسول اللہ صلی اللہ علیہ وسلم کی شان تھی، اللہ ان پہ رحمت نازل فرمائے، کہ یہ تمام اعتراضات کو سہتے ہوئے وہ تبلیغ کا کام نہیں چھوڑے، وہ برابر تبلیغ کے کام میں لگے ہوئے رہے. تو یہ محمد صلی اللہ علیہ وسلم آخری نبی ہوں گے، قرآن فائنل لیجسلیشن ہوگا. انہوں نے یہ حق ہے، اس حق کو جو ہے جھوٹ کا لباس پہنایا اور حق کو چھپایا، جانتے بوجھتے چھپایا، یہ نہیں تھا کہ ان کو معلوم نہیں تھا، جانتے بوجھتے چھپایا. وَقَالَتْ طَائِفَةٌ مِّنْ أَهْلِ الْكِتَابِ آمِنُوا بِالَّذِي أُنزِلَ إِلَى الَّذِينَ آمَنُوا وَجْهَ النَّهَارِ وَاكْفُرُوا آخره لعلهم يرجعون. اور پھر اہل کتاب میں سے ایک فرقہ ہے جو کہتا ہے کہ جو یہ قرآن نازل ہوا ہے، اس پہ صبح کے وقت جو ہے ایمان لاؤ اور شام کے وقت اس کو جھٹلا دو تاکہ یہ تمہارے دین کے طرف آ جائیں. دیکھیے کنفیوژن، اب صبح میں اعلان ہوتا کہ بھئی ایک ٹاپ کلاس سائنٹسٹ اسلام قبول کرا، اس کے بعد میں شام میں اناؤنس ہوتا کہ نہیں بلا نہیں نہیں ہوتا بولا، تو اب مسلمان کنفیوز ہو گئے، بھائی اتنا بڑا سائنٹسٹ ایکسپٹ کر کے کیسا ہوا، کچھ گڑبڑ ہوئیں گی بھائی، اتنا بڑا آدمی چلے گیا، تو ان میں کنفیوژن پیدا کر دو. چلتے چلتے ایک واقعہ میں آپ کو سنا دوں کہ ایک کینیڈین میتھمیٹکس کے پروفیسر ہیں جو 14 سال کے بعد ایمان لائے، کوئی لانگ ہے ان کا نام، پورا نام مجھے یاد نہیں آ رہا، 2 کتابیں ان کی میں پڑھ چکا ہوں. تو اس میں انہوں نے کہا کہ میں نے 2 قسم کے سروے کیے تھے جو بہت سے لوگ نہیں کیے، کہ ایک تو امریکہ وغیرہ میں کرسچنز جو اسلام قبول کرتے وہ کیوں کرتے ہیں، اور دوسرے قبول کرنے کے بعد پھر کرسچینٹی پہ واپس کیوں چلے جاتے ہیں. تو یونیفارملی مجھے 2 ہی جواب ملے کہ اسلام قبول کرتے ہیں قرآن پڑھ کے اور پھر کرسچینٹی میں واپس جاتے ہیں مسلمانوں کی وجہ سے. بالکل بلیک اینڈ وائٹ میں ریٹن ہے، اس کا سروے ہے، اسٹیٹسٹیکل سروے ہے، کہ اسلام تو قرآن پڑھتے پڑھتے بولتے کہ یہ تو اللہ کی کتاب ہے، لیکن جب آ کے ہم لوگوں کے ساتھ رہتے تو معلوم ہوتا کہ نہیں، یہ تو فالوورز تو کچھ عجیب قسم کی ہو، اس سے تو بہتر یہی تھا نعوذ باللہ، اس طریقے سے چلے جاتے. تو یہ بات یاد رکھنا ہے کہ یہ لوگ کنفیوز کرنے کے لیے ایسا کرتے تھے کہ وجہ النہار، وجہ چہرے کو بولتے ہیں، اٹینشن کو، یعنی صبح جب سورج جو اپنا چہرہ بتاتا ہے، صبح جب ہوتی تو سورج اپنا چہرہ بتاتا ہے، تو صبح کے وقت ایمان لاؤ اور رات کے وقت جو ہے انکار کرو تاکہ یہ لوگ تمہارے دین کے طرف آ جائیں. وَلَا تُؤْمِنُوا إِلَّا لِمَنْ تَبِعَ دِينَكُمْ، اور تمہاری دین کی جو اتباع کرتا ہے اس کے علاوہ کسی کی بات مت مانو. دیکھیے لا تُؤْمِنُوا، ایمان مت لاؤ، امن میں مت آؤ، بات مت مانو. ہمارے سمجھنے کے لیے کئی الفاظ سے بات سمجھائی جاتی ہے کہ یعنی یہود و نصارہ کے جو دین ہے اس کو فالو کرنے والے کے علاوہ کسی اور کی بات مت مانو. تو اللہ تعالیٰ جواب دے رہے ہیں، قل ان الہدى ہدى اللہ، یہ کہہ دو کہ ہدایت تو اللہ تعالیٰ کی ہدایت ہے. دیکھیں اس کو انگلش میں بولیں گے، اللہ's guidance is the guidance، یعنی اس کے علاوہ اور کوئی ہدایت نہیں ہے. اللہ تعالیٰ کی ہدایت کے علاوہ، اللہ تعالیٰ جو جنت کا راستہ بتاتے ہیں وہی جنت کا راستہ ہے، اس کے علاوہ کوئی اگر بن پاتے ہیں تو وہ راستہ جنت کا راستہ نہیں, اللہ تعالیٰ جو بتاتے ہیں. اب اس پیس میں اس آیت کی تھوڑی سی کانٹروورسی ہے ترجمے میں. بعض لوگ یہ بتاتے ہیں کہ بہت کم لوگ یہ بتاتے ہیں کہ اللہ تعالیٰ کا جملہ ہے, بعض لوگ یہ بتاتے ہیں کہ یہودیوں کا جملہ ہے. اور قل ان الہدى ہدى اللہ ان یوتا احد المسلم ما اوتیتم اور یحاجکم عند ربکم, کہ تم کو بھی کسی اور کو بھی ویسا دیا جا سکتا ہے جیسا کہ تم کو دیا گیا ہے. اگر یہ اللہ تعالیٰ کا جملہ ہے تو یہ بول رہے ہیں کہ دیکھو جیسا تم کو جو ہے توریت اور انجیل دی گئی ہے اس طریقے سے کسی اور کو بھی جو ہے قرآن دیا جا سکتا ہے, ویسی بات دی جا سکتی ہے. ورنہ کیا ہوگا, یہ تمہارے پالنے والے مالک کے پاس تم سے بحث کرے گے قیامت میں. اگر یہ یہودیوں کا جملہ ہے تو ان کا مطلب یہ لا تومنو مین کلاز ہوگا, اس سے ملائیں گے کہ یہ مت مانو کہ تم کو جیسا دیا گیا ہے وہ کسی اور کو بھی دیا جائے گا, یہ بات مت مانو. اگر تم مان لیے تو پھر قیامت میں اللہ تعالیٰ کے سامنے بولیں گے کہ صاحب یہ تو دنیا میں مان لیے تھے. اب ایسے کئی مقامات قرآن شریف کے ہیں جہاں ڈفرینس آف اوپینین ہے. دونوں چیزیں میں آپ کے سامنے پیش کر دیا ہوں, جو دل پہ لگتی ہے وہ لے لیں, بس اللہ تعالیٰ صحیح اخذ کرنے کی توفیق دے ہم کو. قل ان فضل بید اللہ, آپ کہہ دیجئے کہ فضل اچھائی بھلائی تو اللہ تعالیٰ کے ہاتھ میں ہے. یوتی ہی من یشا, وہ جس کو چاہتا دیتا ہے. یہ محمد صلی اللہ علیہ وسلم کو جو نبی بنایا ہے وہ اللہ تعالیٰ کی مرضی سے. یہ تو چاہتے تھے کہ بنی اسرائیل میں ہی نبوت چلے, بنی اسماعیل میں نہ آئے, اسی لیے تو ان لوگوں نے انکار کیا. تو یہ جو اللہ تعالیٰ جو اپنی رحمت دیتا ہے اور اس سے بڑھ کے رحمت فضل کیا ہے, واللہ واسع علیم, اور اللہ تعالیٰ واسع ہیں. ایک تو ہے کہ اومنی پریزنٹ کا مطلب ہوتا ہے, ہر جگہ موجود ہیں. ایک یہ ہے جو وسعت دینے والے ہیں اور علم رکھنے والے ہیں, کیونکہ ہر جگہ موجود ہیں, علیم بھی ہیں علم بھی ہے ان کو, ہر چیز کا علم ہے. یختص برحمتی من یشاء, وہ اپنی رحمت کے لیے جس کو چاہتا ہے چن لیتا ہے. محمد صلی اللہ علیہ وسلم کو آخری نبی بنانے کا جو ہے اللہ تعالیٰ کا فیصلہ تھا, انہوں نے چنا. یہ ہم لوگوں میں بھی جس جس پہ اللہ تعالیٰ کی رحمت ہے سبھی پہ اللہ کے فضل سے جو ایمان اور اسلام پہ ہیں, تو یہ اللہ تعالیٰ نے چنا. اگر غضب ہو اللہ تعالیٰ کا تو ہٹا دیں دین سے. کئی ایسی مثالیں ملتی ہیں آپ کو, کئی ایسی مثالیں ملتی ہیں جو اچھے خاصے دین پہ تھے, کسی چیز میں آئے کہیں بات سنیں اور سن کے جو ہے دین سے بھتر گئے نکل گئے. بس اللہ تعالیٰ کا فضل ہے, واللہ ذو فضل العظیم, اور بے شک اللہ تعالیٰ بڑے فضل کا جو ہے مالک ہے. ومن اہل الکتابی من ان تامنہ بقنطار یؤدیہ الیک, اور اہل کتاب میں سے کوئی ایک ایسا ہے کہ اگر آپ ان کو ایک خزانہ بھی ان کے پاس رکھائیں اور پھر واپس مانگے تو وہ آپ کو پلٹا دیتے ہیں. اچھے لوگ بھی ہیں. ومنہم من تامنہ بدیناری لا یؤدی الیک الا ما دمت علیہ قائما, اور پھر ان لوگوں میں سے ایسے لوگ بھی ہیں کہ ان کو اگر ایک دینار بھی آپ دیں تو زندگی بھر آپ ان کے سامنے کھڑے رہیں, وہ واپس لینے کے لیے وہ واپس نہیں دیتے. تو اس سے ہم کو یہ اخذ کرنا ہے, یہ لینا ہے کہ ہم ایسا نہیں کرنا. اگر کوئی ہمارے پاس امانت رکھا ہے تو جب امانت کے لیے پوچھے تو واپس کر دینا چاہیے, ان کو ٹالنا نہیں چاہیے. اب دیکھیں یہ امانت کی بات اس لیے بھی آتی کہ اس زمانے میں سیف ڈپازٹس وغیرہ نہیں تھے. آج لوگ لے کے جا کے زیور جو ہے اپنے بینک میں سیف ڈپازٹس میں رکھا دیتے, یا تجوریاں رہتے تھے تجوریوں میں گھر میں رکھ لیتے ہیں, لیکن وہ زمانے میں نہیں تھا. تو جو رسول اللہ صلی اللہ علیہ وسلم مشہور تھے اس میں, لوگوں کی امانتیں رکھنے میں اور صحیح طریقے سے واپس کرنے میں. لہذا نبوت سے پہلے آپ کو خطاب مل چکا تھا الامین کا, یعنی امانت دار. اور پھر ان میں سے ذالک بھی انہم قالوا لیس علینا فی الامین سبیل, یہ اس لیے کہ یہ اہل کتاب میں سے بعض ایسے لوگ ہیں جو کہتے ہیں کہ یہ امین جو ہے جن کو کتاب نہیں دی گئی ہے, جو عرب لوگ ہیں, ان پہ ہماری کوئی ذمہ داری نہیں ہے, اسی لیے جو ہے ہم اپنے لوگوں کا مال واپس کر دیتے ہیں اور یہ جو امین ہیں ان کا مال واپس نہیں کرتے, ایسی بات بولتے. دیکھیں اب ہم لوگوں کا بھی جائزہ لیجیے, ہم نہ مسلمان کو دھوکہ دے سکتے ہیں نہ غیر مسلم کو دھوکہ دے سکتے ہیں, نہ مسلمان عورت پہ نظر ڈال سکتے ہیں نہ غیر مسلم عورت پہ نظر ڈال سکتے ہیں. رسول اللہ صلی اللہ علیہ وسلم کے پاس کیسز آتے تھے, یہودی صحیح ہوتا تھا تو یہودی کے فیور میں فیصلہ دیتے تھے, مسلمان کے اگینسٹ فیصلہ دیتے تھے. तो बाज हम लोगों में बाज का मिजाज ऐसा बना हुआ है कि हाँ दूसरों से धोखा दे सकते हो, दूसरी औरतों को देख सकते हैं, नहीं ये बात गलत है। इसीलिए हम लोग बड़ी बुरी मिसाल बन रहे हैं। देखिए ये जिम्मेदारी है, तुम बेहतरीन उम्मत हो जो लोगों के लिए निकाली गई हो, तुम लोगों को नेकी की तरफ बुलाते हो, बुराई से रोकते हो, तुम अल्लाह पे ईमान लाते हो। अगर कोई इस्लाम में आएगा तो तुमको देख के आएगा, नहीं आएगा तो तुमको देख के नहीं आएगा। अगर जरा बराबर भी जो उसमें शौक है इस्लाम की तरफ आने का, कई लोग कुरान के तर्जुमे पढ़ते हैं समझते हैं, लेकिन जब अपने अतराफ जायजा लेते हैं तो मालूम होता है कि हम लोगों में गड़बड़ है। तो ये करना कि किसी के साथ जो है गलत हरकत करना हमारे लिए ममानियत है। यकूलूनाल्लाही कज़ब, और ये अल्लाह ताला के ऊपर झूठ बोलते हैं कि ऐसा अल्लाह ताला ने ऐसा कानून बनाया ही नहीं है। वहुम यालमून, और वो जानते हैं, जानते बूझते झूठ बोलते हैं अल्लाह ताला के। वह बला मन औफा बिअहदी वत्तखा फइन्नल्लाहा युहिब्बुल मुत्तखीन, और ऐसा हरगिज नहीं। हकीकत यह है कि जिस किसी ने अपने वायदे की पाबंदी की, ना सिर्फ पैसा वापस करने की वायदा बल्कि हर किस्म के वायदे की पाबंदी की, और फिर अल्लाह ताला से डरता रहा, यहां फत्तखा फइन अल्लाह युहिब्बुल मुत्तखीन, तो अल्लाह ताला मुत्तखीन से मोहब्बत करते हैं। ये मुत्तखीन कौन है? जो अल्लाह से डर के गुनाहों से बचते हैं, जो तमाम नेक अमाल करते हैं, ये मुत्तखीन में खौफ का पहलू जो है डोमिनेट किया हुआ रहता है, अल्लाह से डरे हुए रहते हैं। बस चेहरे ऐसे भी दिखते हैं, उनसे पूछना तबीयत चाहती है कि भाई आप किससे डरे हुए हैं जो आपके चेहरे पे एक हैबत है। हजरत अली रज़ियल्लाहु ताला अन्हु जब अज़ान होती तो आपका रंग बदल जाता था, तो लोग पूछते थे तो बताते थे कि तुझको मालूम है किसके सामने जाके खड़े रहना है। तो ये जो है ये तख्वे की कैफियत है। और एक मोहसिन होता परफेक्शनिस्ट, उसका क्या रहता कि हर चीज में हर अमल में हुसन पैदा करके पेश करे। भाई खाली क्यों दूं? भाई ये दीवार बगैर चूने के भी रह सकती थी, बगैर प्लास्टर के भी रह सकती थी, स्ट्रेंथ तो थी इसमें, लेकिन इसमें एक हुसन पैदा हुआ, प्लास्टर दिया फिर उसके ऊपर चूना लगा दिया। तो इस तरीके से यहां बोल रहे कि जो तुम अहद अल्लाह ताला से करो, जो भी करे उसके लिए जो ऐसे लोगों को अल्लाह ताला पसंद करते हैं। अब देखिए ये अहद में, एक अहद तो हमारा आम अहद होता कि इंशाल्लाह मैं शाम में आ रहा हूं, तो आप अहद को पूरा कीजिए। एक अहद अल्लाह ताला से है हमारा, ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का, बड़ा अहम अहद है, ये इकरार है। ये देखिए मुंह से तो बोल दिए, दिल से कमिटमेंट है ये कि या अल्लाह मैं आपके सिवा किसी और को अथॉरिटी नहीं मानूंगा, सिर्फ आपकी अथॉरिटी में अमल करूंगा। ला इलाहा इल्लल्लाह मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कैसा अमल करूंगा? जैसे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने बताया, अपनी मर्जी से अमल नहीं करूंगा। ला इलाहा इल्लल्लाह मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का मतलब यह होता। तो यह भी हमारा अल्लाह ताला से अहद है। अब यह अहद पूरा करना है, और पूरा करने के लिए हिदायत भी दे दी, कुरान नाजिल करे, इस पर कैसा अमल करना बताने के लिए मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी भेजा दिए। तो अब हमारे पास कोई रीजन नहीं रहा बोलने का कि अल्लाह हमको मालूम ही नहीं था, हर चीज हमारे पास आ गई है। तो यह भी अहद को जो है नहीं तोड़ना। इन लजीना यश्तरूना बिअहदिल्लाह व अयमानिहिम समनन खलीलन उलाई का ला खलाखा लहुम फिल आखिरा, और वो लोग जो अपने अहद को बेच देते हैं अल्लाह ताला के अहद से, अल्लाह ताला से जो है बिअहदिल्लाह, अल्लाह ताला से जो अहद किया है उन्होंने कि अल्लाह के सिवा किसी को इलाह नहीं मानेंगे और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की पैरवी करेंगे, ये अहद को बेच देते हैं और अपनी खस्मों को बेच देते हैं थोड़ी सी कीमत के लिए। ये वो लोग हैं जिनको आखिरत में कोई हिस्सा नहीं होगा। ये बेच देने का मतलब क्या है? ये इस्लाम को बेच बैठे हैं। अब जैसा हमारे ऑफिस में अक्सर होता, जुमे की नमाज के लिए निकल रहे हैं, वो एकदम डायरेक्टर साहब जो गैर मुस्लिम है वो आ गए, क्या भाई किधर? नहीं साहब वो सिगरेट लेने जा रहा था, वो उनके सामने बोलने डर हो रहा कि जुमे की नमाज को जा रहा था, और फिर पलट के चले गए क्योंकि उन अभी रास्ते में जा रहे हैं, फिर देखेंगे उन जुमे की नमाज को जाएंगे तो प्रमोशन रुक जाएगा नौजुबिल्ला। ये हमारा ईमान बना हुआ है, छोटी छोटी कीमत के लिए हम अल्लाह ताला का जो है अहद तोड़ देते हैं। तो यहां ये बात आ रही है कि किसी भी कीमत जो है अल्लाह ताला से जो अहद किया है वो नहीं तोड़ना, वरना आखिरत में हाँ अलबत्ता एक खौफ का ऐसा मौका आ गया है जहां आपको ऐसा बोलना है, बोलना पड़ा कि जान की मुसीबत में पड़ गई है, तो वहां कुरान में भी इजाजत आई है, क्योंकि अल्लाह ताला बता रहे हैं कि वो लोग दिल से ईमान ला चुके हैं। जैसा एक बात आई थी, मैं फिर दोहरा दे रहा हूं कि किसी ने मुझसे कहा था कि भाई देखिए ये सब हमारे पास जितने मुसलमान हैं वो सब कन्वर्ट्स हैं। बोला मालूम हो गया ना, अब आप मेरे को 10 करोड़ रुपये भी दिए तो मैं नहीं बदलता, मैं तो मुसलमान रहूंगा। अब फर्ज कीजिए कि कोई साहब आके एकदम तलवार लगा दिया, बंदूक बता दिए, तो आप डर के मुंह से बात निकल जाएगी लेकिन दिल में तो ईमान रहेगा। उसकी भी कीमत अल्लाह ताला ने कहा कि ये वाजिबी है, दिल में तो रहेगी कीमत उसकी। और तो क़ियामत के दिन वला युकल्लिहुमुल्लाहु वला यंज़ुरु इलैहिम यौमल क़ियामती वला युज़क्कीहुम वलहुम अज़ाबुन अज़ीम। तो क़ियामत के दिन अल्लाह ताला ना उनसे बात करेगा, ना उनकी तरफ देखेगा, ना उनको पाक करेगा, और उनके लिए तकलीफ दे अज़ाब है। अब इससे बात साबित ये हो रही है कि क़ियामत में अल्लाह ताला बाज़ लोगों से बात भी करेंगे, क़ियामत में बाज़ लोगों की तरफ देखेंगे भी, और क़ियामत में बाज़ लोगों को गुनाहों से पाक भी करेंगे, क्योंकि गुनाहगार क़ियामत में नहीं जा सकता, जन्नत में नहीं जा सकता, कंडीशन है उसमें। जैसा मैं बोला कि भाई मैं निजाम कॉलेज में जाके एमए पॉलिटिकल साइंस की क्लास में बैठा हुआ हूं, अब कोई भी पूछ सकता साहब आपके पास एडमिशन ही नहीं है, आप कैसे आके बैठे हैं? तो जन्नत का कंडीशन यह है कि गुनाह से पाक होना। तो इंशाल्लाह अल्लाह ताला क़ियामत के दिन बाज़ लोगों को गुनाहों से भी पाक कर देंगे, हमको हमारे मुतालिकीन को अल्लाह ताला उसमें शामिल कर लेते, क्योंकि नापाकियां तो बहुत है, बिल्कुल एतराफ कर सकते हैं, नेकियों को क्लेम नहीं कर सकते जितना गुनाहों को क्लेम कर सकते हैं कॉन्फिडेंटली। तो उनके लिए अजाब होगा, तकलीफ दे। इन्ना मिनहुम लफरीखैन यलूना अलसिनतहुम बिल किताब लितहसबूहु मिनल किताबी व मा हुआ मिनल किताब। ये यहूदियों अहले किताब में से बाज़ लोग ऐसे हैं जो तौरात और इंजील पढ़ते वक्त अपनी जबान को मोड़ते हैं, ताकि तुम ये मोड़ के कुछ अल्फाज बोलते हैं ताकि तुम ये समझो कि ये तौरात में इंजील में है, हालांकि ये किताब में नहीं है, ये मुंह मोड़ के बिलावजे बोल रहे हैं। इसकी एक मिसाल मैं आपको दे दूं कि एक वक्त कोई यहूदी आया और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से उसने कहा कि सलाम अलैकुम, आपने कहा वालेकुम। तो हजरत आयशा रजी अल्लाह तआला थी वहां, वो बहुत गुस्से में आ गई और कहा कि इसने, आप मालूम है इसने आपसे क्या कहा, साम का मतलब है मौत हो तुम पर, लाम को जो है खा गया हो, सलाम अलैकुम बोलने के बजाय साम अलैकुम बोला। तो रसूलुल्लाह ने कहा कि तुमने नहीं देखा, मैंने कहा वा अलैकुम, तुम ही पर हो। तो अब ये लाम को जो है रोक लिया, सलाम के बजाय लाम को रोक लिया तो साम हो गया। अब अगर ऐसी चीजें करते थे, बोलते थे कि ये कुरान में है, ये अपनी किताबों में है, तो अब यहां हमको भी ये गौर करना है कि बाज़ वक्त जैसा मैं अभी बहस की बात करा कि बहस जीतने के खातिर बोल दिया कि ये जो अल्लाह की किताब में, हालांकि अल्लाह की किताब में नहीं है, या अपने अकीदों को जस्टिफाई करने के लिए कुरान की किसी आयत को तोड़ मोड़ कर पेश कर दिया, हुआ है, राइटिंग में है, ये ब्लैक एंड व्हाइट राइटिंग में है ये। अब मैं आपको एक मिसाल दे देता हूं, मैं नहीं देना चाह रहा था, शम्स पीरज़ादा के तर्जुमे की तफसीर में बात आ रही है कि एक आयत है, एक आयत का पीस है, इन्नमा बशरुन मिसलुकुम, इन्नमा इसका मतलब यह है कि सिर्फ इंसान हूं मैं, सिर्फ इंसान हूं तुम्हारी तरह का। तो अब एक अकीदे वालों ने क्या किया, इन्नमा ये जॉइंट होता है इन्ना और मा से, तो ये दोनों को अलग लिख दिया, इन्ना मा बशरुन मिसलुकुम, बेशक मैं नहीं हूं इंसान तुम्हारी तरह, उल्टा हो गया। मैं पहली दफा पढ़ा, जिंदगी में पहली दफा पढ़ा कि कुरान के साथ भी ऐसा हुआ है। आप कोई भी नुस्खा उठा के देख लीजिए, इन्नमा मिला हुआ है, तो अपने अकीदे को जस्टिफाई करने के लिए इन्ना मा बशरुन मिसलुकुम कर दिया, तो तर्जुमा बिल्कुल उलट गया। पहला तर्जुमा यह हो रहा था कि मैं तो सिर्फ इंसान हूं तुम्हारी तरह, दूसरा तर्जुमा यह हो रहा है कि मैं तुम्हारी तरह का इंसान नहीं हूं। नहीं, इसी के तर्जुमे, इसी की तफसीर में बशरुन मिसलुकुम सूरह काहफ में जो, तो यहां जो है ये बात याद रखना है कि ऐसी बात नहीं होना चाहिए हम लोगों के साथ, अल्लाह माफ करे उन सबको। वयकुलूना हुआ मिन इंदिल्लाह व मा हुआ मिन इंदिल्लाह, और ये कहते हैं कि अल्लाह ताला की तरफ से है, हालांकि अल्लाह ताला की तरफ से नहीं है। घंटों तकरीर हो रही है, एक आयत और एक हदीस का हवाला नहीं है, तकरीर इस्लाम पे हो रही है। कई सुनने में आई है तकरीर, भाई आप रेफरेंस नहीं दे सकते हमारे डॉक्टर जाकिर नायक के वैसा, आपकी मेमोरी नहीं है, रेफरेंस नहीं दे सकते, दैट्स अ डिफरेंट थिंग ऑल टुगेदर। मतलब आप ये तो बता दीजिए कि भाई ये कुरान में, अब लोगों को समझ में ही नहीं आ रहा क्या कुरान में है क्या कुरान में नहीं है। अब इतनी बड़ी दाढ़ी है और तमाम नक्शा ऐसा बना हुआ है, जो समझ बोल रहे लोग समझ रहे हैं कि भाई ये कुरान में है। अब उसमें हो ही रहा है कि अकायद में गड़बड़ हो गई, अकायद में गड़बड़ होकर जो बहस में बाहर से दीन क्या रह गया आजकल, खाली आर्ग्यूमेंट कर लो। और ये जो है वो यकूमूना अल्लाह कज़िबा वो हुम यालमून, और ये जानते बूझते अल्लाह ताला पर झूठ बोल रहे हैं, अपनी दुकान चलाने के लिए अल्लाह ताला पर ये झूठ बोल रहे हैं। ये हिस्ट्री है, ये तुम हर वो हरकत करोगे जो यहूदी करेगा, उसके 72 फिरके होंगे तो तुम्हारे 73 फिरके होंगे। ये हदीस में बात आई है, पूरा हो रहा है। वो मा काना ली बशरिन अयूतीहु अल्लाह किताबा वल हुक्मा व नबुवता व सुम्मा यकूल यकूल लिन्नास कूनू इबादल्ली मिन दूनिल्लाह। यानी किसी इंसान के लिए, बशर आमतौर पर जो है पैगंबरों के लिए ज्यादा लफ्ज इस्तेमाल हुआ, बशर यानी न्यूज देने वाला। सूरह हिजर में जब अल्लाह ताला ने फरिश्तों से कहा कि मैं बशर बनाने वाला हूं सलसाल मिट्टी से, तो उनका ताजुब यह हुआ कि बशर का मतलब देखिए बीन शे बेशीन रे का जो मादा है, बशीर खबर देने वाला, बशर खबर देने वाला, एक ऑर्गेनिज्म जो खबर देता है। तो अल्लाह ताला ने 1450 बरस पहले ये बात बता दी कि मैं इंसान को बशर बताया। बशर क्या है? इंफॉर्मेशन लेना, इंफॉर्मेशन देना, खबर लेना, खबर देना, बशर के माने वो होते हैं। अब वो जमाने में इंफॉर्मेशन टेक्नोलॉजी इतनी बड़ी भी नहीं थी, तो लोगों का जहन उधर नहीं गया लफ्ज बशर पे। What do we do in our normal life? We either take information or give information. आप जिंदगी में आम तौर पर आप क्या करते हैं? क्या भाई खैरियत, भाभी कैसे हैं, बच्चे कैसे हैं, क्या हुआ आपका, पेंशन मिला क्या आपका, वो हुआ, आप पूरा खबर ले रहे हैं, न्यूज ले रहे हैं, फिर उन्हें पूरी न्यूज दे रहे हैं, सिवाय इसके आप कुछ भी नहीं करते। तो आपके हमारे लिए बेहतरीन लफ्ज बशर है, और क्योंकि नबी न्यूज सुनाता था तो नबियों के लिए बशर का लफ्ज आया। तो कोई बशर के लिए खबर सुनाने वाले, तो फरिश्ते परेशान ये हो गए कि मिट्टी से इंफॉर्मेशन रिसीविंग एंड इंफॉर्मेशन इंपार्टिंग ऑर्गेनिज्म कैसा बनाएंगे अल्लाह ताला? मैं मिट्टी से बशर बनाऊंगा? आप सोच के देखिए क्या चीज है ये 104, 103 एंड ऑड एलिमेंट जो है उसका ही कॉम्पोजिशन है पूरे, उसके सेल्स बने हुए, बायोकेमिकल्स बने हुए, ये सब हो रहा है। अभी क्या कर रहा हूं मैं? न्यूज दे रहा हूं कुरान में क्या है। आप क्या कर रहे हैं? न्यूज ले रहे हैं। 24 घंटे आप जो होशियार, जब भी रहते होशियार, आप या तो न्यूज देते या न्यूज लेते। तो कोई बशर, कोई इंसान के लिए ऐसा हो ही नहीं सकता है कि अल्लाह ताला उसको किताब दे। जैसा ईसा अलैहि सलाम की मिसाल लीजिए कि अल्लाह ताला ने उनको किताब दी और फिर हिकमत दी, उस पर जज करने की, उस पर कैसा अमल करना, पूरा तरीका बता दिया, उनको विजडम दिया, अंडरस्टैंडिंग दी कि किताब कैसा समझाएं, और फिर नबूवत दी, नबी बनाया अल्लाह ताला का कि लोगों तक खबर पहुंचाए, और फिर ये कहे कि मेरी गुलामी करो तुम अल्लाह ताला को छोड़कर। ऐसा नहीं हो सकता। यानी कोई नबी जिसको अल्लाह ताला ने किताब दी है और हिकमत दी है, उसमें अमल करने का तरीका बताया है, उसको नबी बनाया है, कोई नबी ऐसा नहीं बोल सकता कि तुम अल्लाह को छोड़कर मेरी गुलामी करो, ऐसा नहीं बोल सकता, सवाल ही नहीं पैदा होता। वलाकिन कुनू रब्बानीना बिमा कुंतुम तुअल्लिमूनल किताबा व बिमा कुंतुम तद्रुसून। बल्कि वो ये कहेगा कि तुम रब्बानी यानी तुम अल्लाह वाले हो जाओ, क्योंकि तुम किताब पढ़ाते हो, लोगों को तालीम देते हैं किताब की, इंजील, तौरात, कुरान, ये सब पढ़ाते हैं, और क्योंकि तुम इसको स्टडी करते हो, समझते हो, ये किताबों को समझते हो, ये दूसरों को तालीम देने के बाद, ये चीज दूसरों को समझाने के बाद, खुद समझने के बाद, ये ऐसी बात कैसा समझ रहे हो कि कोई रसूल ऐसा कहेगा कि तुम मेरे बंदे हो जाओ, मेरे गुलाम हो जाओ? ऐसा नहीं, हम तो अब्दुल रहमान हैं, اللہ تعالیٰ کے رحمان کے غلام ہیں, عبداللہ ہیں, اللہ تعالیٰ کے غلام ہیں. بما ولا یامرکم ان تتخذوا الملائکۃ والنبیین اربابا, اور یہ بھی حکم نہیں دے گا کہ تم فرشتوں کو اور نبیوں کو جو ہے رب مان لو, کہ فرشتے اور ربی جو ہے پالنے والے ہیں, مالک ہیں ہمارے. نہیں, فرشتوں کے بارے میں قرآن میں آ گیا ہے کہ یہ عباد الرحمان ہے, یہ اللہ تعالیٰ کے جو ہے یہ غلام ہیں, اور نبی جو ہے انسان ہے جن کو اللہ تعالیٰ نے پیدا کیا ہے اور انسانوں میں سے چنا ہے کہ لوگوں تک پیغام پہنچائے. آ یامرکم بالکفری بعد اذ انتم مسلمون, اور کیا تم وہ مسلمان ہونے کے بعد جو ہے تم کو کفر کا حکم دے گا نبی؟ یعنی تم اللہ تعالیٰ کے سامنے سرینڈر کر چکے ہو تو اس کے بعد کیا نبی جو ہے تم کو کفر کا حکم دے گا؟ ایسا کیسا ہو سکا؟ اذ اخذ اللہ میثاق النبیین لما آتیتکم من کتاب و حکمت ثم جاءکم رسول مصدق لما معکم لتؤمنن به ولا تنصرنہ. اور جب اللہ تعالیٰ نے تم سے ایک میثاق وعدہ لیا, جب اللہ تعالیٰ نے تم سے ایک وعدہ لیا, یعنی نبیوں سے میثاق النبی, اللہ تعالیٰ نے تمام نبیوں سے وعدہ لیا کہ جو کچھ تم کو کتاب میں سے اور حکمت میں سے, کتاب اور اس پہ عمل کرنے کا طریقہ, کتاب اور اس کو سمجھنے کی صلاحیت جو کچھ دی جائے گی, پھر تمہارے پاس ایک رسول آئیں گے محمد صلی اللہ علیہ وسلم, ایک رسول آئیں گے جو تمہارے پاس جو کتابیں ہیں اس کی تصدیق کریں گے, مصدقا لما معکم, تمہارے پاس جو کتابیں ہیں اس کی تصدیق کریں گے, تو تم لتؤمنن, یو شوڈ ڈیفینیٹلی بلیو, تو تم ضرور ان پہ ایمان لانا, ولا تنصرن, اور تم ضرور ان کی مدد کرنا. یہ نبیوں سے اللہ تعالیٰ نے میثاق لیا. تب یہ میثاق ایسا ہوتا ہے کہ بھئی تمام نبیوں کو اللہ تعالیٰ نے نبیوں سے واقعہ یعنی وعدہ کرایا کہ دیکھو نبی تو آتے رہیں گے, تو تم اپنی قوم میں اس بات کی چرچا کرنا, پرچار کرنا کہ دیکھو ایک آخری نبی آئیں گے, جب وہ آئیں گے تو پھر تم ان کی مدد کرنا اور تم ان پہ ایمان لانا اور ان کی مدد کرنا. تو لہذا ڈاکٹر حمید اللہ کی کتاب محمد رسول اللہ صلی اللہ علیہ وسلم میں انہوں نے تمام الہامی کتابوں کا ریفرنس دیا ہے, زردشت علیہ السلام کی کتاب کا, اپنیشاد کا کالی اوتار کے نام سے, پھر آپ کے توریت میں انجیل کے تمام پیج نمبرز کے ساتھ انہوں نے حوالہ دیا کہ ہر کتاب جو اللہ تعالیٰ کی طرف سے نازل ہوئی ہے اس میں محمد صلی اللہ علیہ وسلم کا ذکر ہے, انجیل میں, توریت میں, ہر جگہ موجود ہے. اب یہ ہوا کہ یہ میثاق لیا کب, تو پھر جیسی بات آئی کہ بھئی قرآن کو سمجھنے کے لیے حدیث ضروری ہے, جہاں بات آتی ہے یا حدیث میں کلیریفیکیشن ہے, تو یہ مشکات میں یہ حدیث موجود ہے اور قرآن کی آیت کی تفسیر میں ہے کہ سورہ آراف کی 172 سے 174 آیت میں ہے کہ یعنی وہ وقت یاد کرو جب اللہ تعالیٰ نے آدم علیہ السلام کی اولاد کی پیٹوں سے ان کی ذریات نکالی تھی. میں تو اس کو جینز بولتا ہوں, کہ ذریات پارٹیکلز کو بولتے ہیں, تمام ذریات نکالی تھی اور ان سے گواہی لی تھی کہ کیا میں تمہارا رب نہیں ہوں, کیا میں تمہارا مالک, تمہارا پالنے والا نہیں ہوں. تو سب نے کہا کہ بلا کیوں نہیں, بے شک آپ ہمارے رب ہیں, پالنے والے ہیں. تو پھر اللہ تعالیٰ نے کہا کہ دیکھو میں یہ گواہی اس لیے لے رہا ہوں کہ کل تم قیامت کے دن یہ نہ کہو کہ بھئی ہمارے والدین شرک کرتے تھے اس لیے ہم شرک میں پڑ گئے. تو اس طریقے سے اللہ تعالیٰ اپنی آیتیں کھول کھول کر تم کو سمجھاتا ہے. تو بتاتے ہیں کہ جب آدم علیہ السلام کی پیٹ سے, آدم علیہ السلام کی اولاد کی پیٹ سے ان کی ذریات نکالی گئی, تو میں اتفاق سے اپنے ترجمے میں جین آف فیتھ فٹ نوٹس میں جو ہے اس کو ویئر دے جینز آف فیتھ بول کے لکھا ہوں. اور حال حال میں ایک ریسرچ شروع ہوا ہے امریکہ میں جین آف فیتھ کے نام سے, تو ان کا یہ بولنا ہے کہ لوگ ایمان کیوں لاتے, کیا کوئی جین ہوتا ہے ایمان کا؟ اب وہ 93 میں ہمارا ترجمہ چھپا تھا, کوئی نوٹ بھی نہیں کرا, تو امریکنز کرے, ہنگامہ ہو جا رہا اس کا, جین آف فیتھ پہ ریسرچ ہو رہا ہے, کیونکہ گھر کی مرضی دال برابر. دیکھیں ان کا بولنا یہ ہے کہ یہ جو ایمان ہے کفر ہے اس کا کوئی جین تو نہیں ہوتا. تو میں وہاں وہی آرگیو کر رہا تھا کہ دیکھیں ایمان کا جین ہے, اللہ تعالیٰ کو ہم دیکھ چکے ہیں, جینیٹک انفارمیشن ہماری باڈی میں ہے, قرآن سے ثابت ہے, हम गवाही दे चुके हैं कि अल्लाह ताला हमारा रब है, पालने वाला है। अब ये गवाही हमको याद नहीं है, मगर अंदर से खलिश तो है कि अल्लाह है। भाई तूने मुझे पहचाना मगर गलत पहचाना है। यानी बाज़ाख़त यह होता है कि बहुत कम लोग अल्लाह ताला को सही पहचानते हैं, गलत पहचानते हैं। पत्थर के बुजकदों को समझा के तू खुदा है, जो बात आ रही है उस तरीके की बात हो जाती है कि खुदा को नहीं मानने का सवाल नहीं है, खुदा को माना है लेकिन गलत तस्वीर कर लिया है खुदा। तो हर एक ने यह गवाही दी है कि आप अल्लाह हैं। अब एक साहब आर्ग्यूमेंट में उतर गए, बोले साहब मेरे को याद ही नहीं है, मैं कैसा मानूं? बोला अच्छी बात है साहब, आप पैदा हुए थे आपको याद है। क्या बात कर रहे हैं आप, कैसा याद रहेंगे? बोला फिर आप पैदा नहीं हुए। भाई लॉजिक पे अगर आते हैं आप, आपको पैदाइश जैसी चीज आपको याद नहीं है तो फिर पैदा ही नहीं हुए आप। तो भैया कुरान की बात कर रहा हूं, कुरान का हर हर्फ हक है। ऐसा हुआ है तो हुआ है, याद नहीं है दैट्स अ डिफरेंट थिंग ऑल्टुगेदर। मगर अंदर खलिश जरूर रहती है कि भाई कोई है पालने वाला। तो इस वक्त जब जमा करे थे उस वक्त तमाम नबियां जो है चिरागों की तरह, तमाम नबी जो थे चिरागों की तरह चमक रहे थे। और आदम अलैहिस्सलाम ने सवाल किया तो बताया कि आपके औलाद में से ये नबी होंगे। तो ये उस हदीस में ये आता है कि ये मीसाक उस वक्त हुआ था, यानी इस दौर में, इस आलम खल्क में आने से पहले आलम अमर में ये मीसाक, ये वायदा हो चुका है, वो लेके हम आए हैं। तो नबी भी ये वायदा कर चुके हैं, हम भी ये तमाम सीन देख चुके हैं। तो कहा कि खाला आ अखरर तुम, फिर ये नबियों से पूछा कि क्या तुम इस बात का इकरार करते हो? वो अखज़ तुम अला ज़ालिकुम इसरी, और क्या तुम ये मेरी जिम्मेदारी अपने ऊपर लेते हो ये मैसेज पहुंचाने की कि खातिमुन नबीन, आखिरी नबी आएंगे, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी होंगे, ये मैसेज पहुंचाने की मेरी जिम्मेदारी तुम लेते हो? तो खालू अखररना, कहा कि हाँ हम इकरार करते हैं। लिहाजा तमाम जितनी अल्लाह ताला की डिवाइन बुक्स हैं, इलामी किताबें हैं, उसमें मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का जिक्र है। खाला फशहदू वाना माकुम मिन शाहिदीन, तो कहा कि फिर तुम गवाह रहो और मैं भी गवाह रहने वालों के साथ हूं। यानी जो कोई ये गवाही देगा कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी आने वाले हैं, आए हैं, तो इसकी गवाही दो, मैं भी तुम्हारे साथ जो है गवाही देने वालों में हूं। तो मन तवल्ला बादा जालिका फउलाएका हुमुल फासिकून, और इसके बाद ये मीसाक, ये अहद करने के बाद, ये वायदा करने के बाद जो कोई जो है पलट जाएगा, वो मन तवल्ला बादा जालिका, जो कुछ इसके बाद पलट जाएगा, यही वो लोग हैं जो फासिकीन है, यानी नाफरमान है। यानी मतलब ये हुआ कि सारी किताबों को फॉलो करने वालों को यह मालूम है कि आखिरी नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आने वाले हैं। अब एक चीज आती है कि भाई मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के इंतजार में यहूदियों का एक ग्रुप आके मदीने मुनव्वरा में बस गया था, आखिरी नबी आने वाले हैं इसीलिए एक ग्रुप आके बस गया था। लेकिन जब नबी आए और मालूम हुआ कि ये बनी इस्माइल में से थे, इस्माइल अलैहिस्सलाम की औलाद में थे, बनी इसराइल में से नहीं थे, ईमान नहीं लाए। तो हर एक को मालूम था कि ये नबी आने वाले हैं। और उल्मा जो है इसका हवाला अगर किसी को देखना है तो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम डॉक्टर हमीदुल्लाह की किताब में से देख लीजिए आप, उसमें पूरे रेफरेंसेस मौजूद है। तो जो भी जो है इस गवाही से पलटेगा तो इसके वो जो है नाफरमानों में से हो जाएगा, जो ट्रांसग्रेसर जिसको बोलते हैं वो फासिक होगा।